मैले आज रात्रिको सानो छोटो पाठलाई रोजेको छु अथवा छोटो पढाई। प्रभुले चाहनुभयो भने उहाँले हामीलाई सन्दर्भ दिनुहुनेछ। सन्त मत्तीको 13:24-30 पढ्नेछौ। म पढ्न चाहन्छु कि 36-40 पढ्नको लागि। र सन्त मत्तीको 13 र 24 सुरु गरेर 13 सन्त मत्तीको ध्यानसँग सुन्नुहोस्। वचनलाई पढ्नुहोस्। मेरो वचन त टलिजानेछ, तर उहाँको वचन कहिले टल्ने छैन। यसो भन्दै एक अर्को उखानलाई तिनीहरूलाई भन्नुभयो, स्वर्गको राज्य एक मनुष्यले असल बिउ उसले आफ्नो खेतमा छरेको जस्तो हो। तर जब ऊ सुतेको अवस्थामा उसको दुश्मनले आएर जंगली दानाको बिउलाई त्यहाँ छरेर गयो। तर जब पातहरू बढ्दै गए, रुख ठूलो भएर फल ल्यायो, तब जंगली बिउको बोट पनि देखाइदियो। यसैले घरको मालिकका नोकरहरू आएर मालिकलाई भने, मालिक, के तपाईँले खेतमा असल बिउ छरेर आउनु भएको होइन र फेरि जंगली बिउका बोटहरू किन निस्केर आए त? र मालिकले तिनीहरूलाई भने, यो त दुश्मनको काम हो, उसले गरेर गयो। अनि नोकरले उसलाई भने, के तपाईँ चाहनुहुन्छ कि हामी गएर ती बोटहरूलाई उखेलिदिऊ? तर मालिकले भने, होइन, यस्तो नहोस् कि जंगली बिउको बोट उखेल्ने चक्करमा आएर असल बोट पनि उखेलियोस्, म यो चाहन्न। खेत काट्ने अवस्थासम्म यिनीहरूलाई एकसाथ बढ्न दियो र कटनीको समयमा म काट्नेहरूलाई पठाउनेछु। ती जंगली बिउका बोटलाई पहिला काटेर बटोर अनि तिनीहरूको गठरी बाँधेर जलाउनुको लागि राख, तर असल गहुँको दानालाई एक ठाउँमा जम्मा गरेर भण्डारमा राख। के तपाईँले ध्यान दिनुभयो? जंगली बिउको बोटलाई पहिला बटोर अनि एक गट्टर बनाएर बाँध। अब यसलाई पढौं, त्यहाँ केही त अचम्मको कुरा छ जो ममा आएको छ। जबकि म त्यहाँ बसिरहेको थिएँ, त्यस क्याटलिना पहाड़को माथि अर्को रातमा प्रार्थनामा भएर, र तब मैले सोचे, जहाँ म यो वचनलाई एक ठाउँमा जम्मा गरेर, जो कि म यसलाई प्रयोगमा ल्याई आज राति प्रचार गर्ने इच्छामा थिएँ, अनि म त्यहाँ तल गए र त्यहाँ वचनको विरोध गरेको मैले पाए। यसैले मैले शब्दकोश लिएर हेरे, यसको मतलब के हो, र यसको मतलब यो निस्कियो, विरोधको रोप्नु अर्थात् अथवा विरोधाभास। वेबसाइटहरूले भन्छन् विरोधलाई रोप्नु केही अरू फरक कुरा, अथवा जो पहिले नै काम भइसक्यो तर त्यसमा असहमति जनाउने। यसैले मैले सोचे, आजको सन्दर्भ, आज रात्रिको सन्दर्भलाई म यो भन्दछु कि विरोधको बिउ, र विश्वास गर्छु कि प्रभु आफ्नो वचनमा आशिष दिनुहुनेछ। अब हामी यसको लागि विन्ती गर्नेछौ, र हामी यो पनि जान्दछौ उहाँको अनुवादलाई 36-43 कसरी यो बिउ परिपक्व भयो। र जबकि हामी यहाँ छौ, हामी यसलाई पनि पढ्नेछौ 36-43। र जब येशूले भीड़लाई छोडेर जानुभयो, उहाँ घरमा जानुभयो, र उहाँका चेलाहरू उहाँ कहाँ आए र भने, हामीलाई खुलस्त भनिदिनुहोस् कि त्यो जंगली बिउको दृष्टान्तलाई जो खेतमा थियो। र उहाँले तिनीहरूलाई उत्तर दिएर भन्नुभयो, जो असल बिउलाई छर्दछ त्यो चाहिँ मनुष्यको पुत्र हो, र खेत चाहिँ संसार हो। असल बिउहरू चाहिँ राज्यका सन्तानहरू हुन्, तर जंगली बिउ चाहिँ दुष्टका सन्तान हुन्। जुन शत्रुले यसलाई छर्यो त्यो शैतान हो। कटनी चाहिँ जगतको अन्त हो, र काट्नेवाला चाहिँ स्वर्गदूतहरू हुन्। यसकारण जब जंगली बिउलाई जलाउनुको लागि एक ठाउँमा जम्मा गरिन्छ र आगोमा फ्याँकिनेछ, यसरी नै अन्तको समयमा जगतमा हुनेछ। मनुष्यको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र उसको राज्यबाट बाहिर निकालेर सबै कुरामा ठोक्कर खानेछन्, र उनको पनि जसको अधर्म गरेका छन् यी सबै इकट्ठा गरिनेछन्, र तिनीहरूलाई आगोमा फ्याँकिनेछ, आगोको भट्टीमा, र त्यहाँ रोना र दाँतको पिस्ने हुनेछ। तब धर्मी जन आफ्नो पिताको राज्यमा सूर्य झैं चम्किने छन्। जसको सुन्नेको कान छ त्यसले सुनोस्। यो थियो येशूले त्यस उखानको अनुवाद दिनुभएको थियो, स्वयं येशूले दिनुभएको थियो। यस कारण हामीलाई थाहा छ कि यसको के मतलब हो भने, र अब हामी यसलाई विन्ती गर्छौ यो बिउको रोप्न र पाक्नको लागि। अब उहाँले अनुवाद गरे झैं, र तब येशूले त्यो उखानको अनुवाद उसको आफ्नो समयमा दिनुभएको थियो, तर यो अन्तको समय संसारमा के हुनेछ भने थियो, अथवा युगको अन्तमा, जो कि यिनै दिन हुन्। र आज रात्रि म यो छोटो सन्दर्भमा विश्वास गर्दछु कि यसलाई अति सराउँछु यही समयको लागि जहाँ हामी आज जीवित रहेका छौ, किनकि येशूले यसलाई सफाईसित भन्नुभएको थियो। यसै संसारको अन्तमा यी सबैको एक ठाउँमा जम्मा हुनेछन्। यसरी यसको अन्त हुन्छ, जानेछ गहुँको बिउ जम्मा हुनको लागि र यसरी नै जंगली बिउ पनि जलाइनको लागि जम्मा हुँदैछन्, र गहुँको बिउलाई चाहिँ राज्यको भण्डारमा भण्डार गर्नको लागि। र म विश्वास गर्छु कि यो यही तरिकाले भएको थियो। र अर्को वचनको आयतले पनि यसैतर्फ विश्वास गर्न डोर्याइएको छ। मैले यहाँ तल लेखिएको छु कि यो मत्ती 24:24 यहाँ म यो भन्न चाहन्छु कि विरोधको बिउको बारेमा येशूले यसलाई यसरी भन्नुभयो, यी दुवै एक आपसमा यति नजिक हुनेछन् कि हुन सक्यो भने त चुनिएकालाई पनि भ्रममा पार्न सक्छन्। लगभग ठिक यसरी नै वास्तवमा हुनेछ। अर्को ठाउँमा वचनमा यसरी लेखिएको छ, जो पानी वर्षाको रूपमा माथिबाट आउँछ यो धर्मी र अधर्मी दुवैको लागि वर्षिन्छ। म मेरो पहिलो अनुभवको स्मरण गर्छु, हरेक ती आएका पेन्टिकोस्टका मानिसहरू, म मिसुवाका इन्डियानामा थिएँ र म त्यहाँ ठूलो कन्भेन्सनमा थिएँ। सवाल लगभग यस्तै नै थियो, जहाँ कि उत्तर र दक्षिण एकैसाथ भेला हुनेछ, किनकि उन दिनमा यी पृथकीकरण तिनीहरूले त्यहाँ मिल्नेछन्। तिनीहरूसँग दुई महान क्रमहरू जो पेन्टिकोस्टल भाइहरूमा छन्, मैले तिनीहरूलाई कहिले पनि भेटेको छैन अथवा कहिले सुनेको पनि छैन। सबभन्दा पहिला समय मैले अन्य भाषा सुनेको थिएँ र यो अन्तको लाइन सम्म जो यस कन्भेन्सनमा छन्। म त तिनीहरूमा सदस्य छैन, म त अति जवान एक ब्याप्टिस्ट सेवक थिएँ। म पछाडि उता पछि बसेको थिएँ र पहिलो समयको याद गर्दै, जो कि कसैले अन्य भाषा बोलेको यहाँसम्म कि मलाई यो थाहा थिएन यो सबै के हुँदैछ। र यी दुई मनुष्यलाई खास गरी अगाडि यहाँ बसालिएको छ, एकले अन्य भाषा बोलेको र अर्कोले चाहिँ अनुवाद गरेको जो उसले भनेको। सब ठिक छ, मैले आफ्नो बाइबललाई अध्ययन गर्न लागेकै थिएँ जो एक मुस्किलले त्यहाँ तब, र यो प्राप्त भयो कि यो त आत्मिकै थियो, यो त वास्तवमा वचन अनुसार नै थियो, यो पवित्र आत्माले नै गराएको हो। ठिकै छ, लगभग एक दिन पछाडि त्यहाँ त्यो राति मेरो मुटु एकदमै धड्किएको थियो। म मकैको खेतमा सुतेको थिएँ, मसँग प्रशस्त मात्रा रुपियाँ पनि थिएन कि एक बिस्तर मिल्न सकोस्। यसैले म धेरै रुपियाँ प्राप्त गर्नको लागि घर गए र मैले केही डोनट बिस्कुट लिए, बासी दुई दिनको बासी अथवा रोल्सहरू यिनै थिए र मेरो बिहानको नास्ताको लागि, र म तिनीहरूलाई खानलाई पर्खिरहेको थिएँ। तर अरू लिनको लागि मसँग पैसा रुपियाँ थिएन। ती दिनहरूमा 1933 म उदासी अवस्थामा थिएँ, यसैले यस्तो थियो। यसै प्रकारले बढी कठिनाइमा म थिएँ र मैले यो सोचे ठिकै छ, म यो गर्नेछु। म ती कुराहरूलाई खान मन लागेको थिए, तर म चाहन्थे कि यी जहाँबाट आएका थिए तिनीहरूसँग केही थियो जो मसँग थिएन। यसैले त्यो बिहान म त्यहाँ थिएँ, उनीहरूले मलाई सोधे, सबै सेवकहरू मञ्चमा आएर आफ्नो परिचय दिनुहोस् भनेर भन्कि तपाईँ को हुनुहुन्छ र तपाईँ कुन ठाउँबाट आउनु भएको हो भने। ठिक छ, मैले भने म विलियम ब्रनम एक प्रचारक जेफर्सनभिलबाट, बस्नुहोस्। ठिक छ, त्यो समय म एक जवान प्रचारक त्यस मञ्चमा थिएँ र अर्को दिन तिनीहरूले मलाई प्रचारको निम्ति मञ्चमा बोलाए र तत्पश्चात मैले बोले, किनकि हामीसँग ठूलो समय थियो। र तब मैले अलग अलग मानिसहरू र तिनीहरूको मण्डलीमा निमन्त्रण स्वरूप मिल्न थाले। तब पश्चात त्यसपछि किन मैले सोचे, यदि मैले केवल त्यही प्राप्त गरे जो ती दुई व्यक्तिले अन्य भाषा बोलेका र अनुवाद गरेका थिए। यसले त मेरो मनमा ज्योति जगायो र मलाई जगायो। म यसमा धेरै दुखी थिएँ। ठिक छ, जसरी सुरुवातमा नै मैले तपाईँलाई भनेको थिएँ, एक सानो वरदान जो तपाईँले खिच्नु भएको छ, थाहा छ तपाईँलाई, वरदान र बोलावटहरू बिना पश्चाताप तपाईँ आफ्नो जीवन प्राप्त गर्न सक्नुहुन्छ। बुझ्नुभयो, तपाईँ यसैमा जन्मनु भएको छ, यदि ती प्रभुबाट उपहार हुन् भने। यसैले म सधैँ सानै जबदेखि बच्चा नै थिएँ यो त मेरो जीवन सधैँ जसो घटित भएको थियो। मानिसहरू जसले मलाई सधैँ जसो चिन्दछन् तिनीहरूलाई थाहा छ कि यो कुरा साँचो हो। हो, यदि मैले सोचे मलाई थाहा छैन कि यो पछि के हुन्छ र यसलाई दर्शन भनेर भनिन्छ, मलाई त केही थाहा छैन यो के थियो। तर मैले विचार गरे, यदि म यसको बारेमा कहिले कुरा गरे भने ठिक छ, र जुन आत्माले यो बनाइएको थियो यस्तो लाग्थ्यो कि यो त खुदाकै आत्मा थियो। यसैले मैले तिनीहरू मध्ये एकजनासँग कुराकानी चालू गरे र मैले उसँग केही प्रश्नहरू सोधे, र ऊ चाहिँ त वास्तविक साँचो क्रिस्चियन थियो, अनि त्यहाँ केही प्रकारको शंका थिएन कि त्यो व्यक्ति वास्तवमा साँचो विश्वासी थियो भनेर। अनि त्यो अर्को मान्छे, जब मैले उसँग कुरा गरे, यदि मैले कहिले पाखण्डलाई भेटेको थिएँ त त्यही नै थियो। त्यो व्यक्ति वास्तवमा उसकी पत्नी सुनौलो खैरो कपालकी थिए र उसँग बच्चा दुईवटा बच्चा चाहिँ कालो कपाल वाली पत्नीका थिए। र मैले विचारे, ठिक छ, अब त्यो के यो यस्तो किन, म त सबै गडबडीमा भए, म त एक रूढिवादी भए, यो त वचनमा हुनु आवश्यक थियो, अर्थात यो ठिक थिएन। त्यहाँ एक चाहिँ आत्मा थियो, मैले जाने अनुसार त्यो साँचो थियो। थियो, अनिहरूको चाहिँ ठिक असल थिएन कुनै प्रकारले पनि, र आत्मा चाहिँ ती दुवैमा आएको थियो। अब यो कसरी हुन सक्छ त? मलाई त यसले उल्झनमा पारिदियो। दुई वर्ष पछि जब म गुफामा जहाँमा जाने गर्छु प्रार्थनाको समयमा, त्यो धुलोले भरिएको गुफामा, अनि एक मध्याहको समयमा म बाहिर हिँडे। मैले मेरो बाइबललाई त्यहाँ राखे, अनि हावा चलेको अवस्था मेरो बाइबलबाट पाना पल्टिएर हिब्रूको 6 अध्याय खोल्न पुग्यो, जसले यसो भन्छ, यी अन्तका दिनहरूमा जबकि बिना पश्चाताप कसरी यसरी सच्चाई र जागरूकता हामीमा आएको हो, त्यहाँ अब पापको लागि कुनै बलिदान पनि छैन, अनि कसरी त्यो जंगली बिउ र डन्ठल जसले कि तिरस्कार गरेको छ, जसको अन्त आगोमा जलाइनु छ, तर पनि वर्षा आउँछ पृथ्वीमा र उसलाई पनि बढाएको छ, तर भूसी र डाँठले त वचनलाई अस्वीकृत गरेको छ, तर गहुँ चाहिँ एक ठाउँमा जम्मा हुनेछ भएको छ। र मैले सोचे, ठिक छ, यो त केवल हावा चलेको हुनाले यो खोलिने कार्य भएको हो, ठिक छ। मैले मेरो बाइबललाई फेरि तल राखे, फेरि सोच्न लागे, ठिक छ, अब मैले र यहाँ हावा आयो र यो अध्यायलाई खोल्यो, यस्तो काम 3 पटक भयो, अनि मैले सोचे, ल ठिक छ, अब यो त अति अनौठो कुरा हो। र जब म उठे र मैले सोचे, प्रभु तपाईँले यसरी यो बाइबल खोलेर किन मलाई पठाउनु भयो, म जब मैले त्यहाँ यो पाए कि भूसी र पत्ती जसले तिरस्कार गरे, जसको अन्त चाहिँ जलाइनु थियो, मैले सोचे किन मलाई यो खोलेर देखाउनु भयो प्रभु, र जसरी अगाडि यसलाई हेर्दै बढे, अब यी साँचा दर्शनहरू त बिना गतिमानै गियर नलगाइकन अगाडि बढेका छन्। मैले हेरे र देखे कि यो पृथ्वी मेरो अगाडिबाट यसरी पल्टिएको जस्तो मैले देखे, र यो एक प्रकारको चक्का घुमे जस्तो घुमेको थियो। त्यहाँ एक सेतो वस्त्रले सजिएको मनुष्य थियो, आसपासमा गहुँ छरिएको थियो, र जब त्यो सेतो वस्त्र लगाएको व्यक्ति गयो, तब त्यो मनुष्य यताउति हेर्दै भाग्दै खेतमा आयो, आसपासमा हेर्दै डराउँदै त्यो मान्छे आयो, देख्नमा डराइरहेको जस्तो। त्यो चाहिँ कालो वस्त्र ढाकिएको थियो, र उसले जंगली दानालाई चारैतिर छर्दै थियो। ती दुवै गहुँ र जंगली दाना उम्रिएर बढे, जब यी बढे तब यिनलाई तिर्खा लाग्यो, किनकि वर्षाको जरुरत थियो, र हरेक यस्तो देखिन्थ्यो कि प्रार्थना गरे झैं आफ्नो सानो टाउकोलाई झुकाए झैं गरी प्रार्थनामा, प्रभु वर्षालाई पठाउनुहोस्, वर्षालाई पठाउनुहोस्, पानी दिनुहोस्। र त्यहाँ एक ठूलो कालो बादल आयो र ती दुवै माथि वर्षा भयो। जब यो भयो, यो सानो गहुँ उफ्रन लाग्यो र प्रभुको प्रशंसा गर्न लाग्यो, प्रशंसा प्रभुको, प्रशंसा प्रभुको, र त्यो जंगली गहुँले पनि यसरी नै भन्दै, ठिक यसरी नै प्रशंसा गर्यो, प्रशंसा होस्, प्रशंसा होस्, प्रभुको प्रशंसा भन्न थाल्यो। तब दर्शनको अनुवाद गरियो, वर्षा त धर्मी र अधर्मी दुवैमा पर्यो, त्यही आत्मा सभामा ओरेर आएको छ, र सबैजना खुसीले भरिएका छन्, पाखण्डी पनि र क्रिस्चियन दुवैमा, सबैको बीचमा। यो त एकदमै सही हो, तर यो के हो त? तिनीहरूको नतिजाको फलले नै तिनीहरू चिनिन्छन्, बुझ्नुभयो? यही एक मात्र मार्ग हो जसद्वारा जान्न सकिन्छ। तब तपाईँ यसलाई अब बुझ्नुहुन्छ, जबदेखि जंगली जौ अथवा जंगली गहुँ र दाना कहिले काहीँ वास्तविक नकल गर्ने हुन्छ, स्थानीय दाना यति चिन्नै कठिन पर्न जान्छ, कहिले काहीँ त चुनिएकालाई पनि भ्रममा पार्न सक्छ। म सोच्दछु हामीहरू यस्तै समयको युगमा रहिरहेका छौँ, जबकि यी कुराहरू प्रचारको दौरान भनिँदै गएको छ। 41 आयतमा ध्यान दिनुहोस्, यी दुई एकदमै नजिक हुन्छन्, अन्तको दिनहरूमा यति सँगसँगै हुनेछन्। उसले यो गर्ने होइन, ऊ यस्ता खास मण्डलीसँग निर्भर रहँदैन जसले तिनीहरूमा विभाजन ल्याउँछ। भन्छन् मेथोडिस्टले अथवा ब्याप्टिस्टले अथवा पेन्टिकोस्टले तिनीहरूमा फाटो पार्छन्। उहाँले भन्नुभयो, उहाँ आफ्ना स्वर्गदूतहरूलाई पठाउनुहुन्छ ताकि तिनीहरूमा अलग होन्, अनि दूत आएर तिनीहरूलाई अलग गराउँछ, असल र खराबको बीचमा भिन्नता ल्याउँछ। र यो अरू कसैले यसो गर्न सक्दैन, तर केवल खुदाको दूतले मात्र यो गर्नुहुन्छ। उहाँ नै हुनुहुन्छ जसले असल के हो र खराब के हो भनेर छुट्याउनुहुन्छ। खुदाले भन्नुभयो, अन्तका दिनहरूमा उहाँ आफ्ना दूतहरूलाई पठाउनुहुनेछ, त्यहाँदेखि यहाँसम्म दूतहरूलाई होइन, तर यी अन्तका दिनहरूमा पठाउने कुरा हो, र यी सबैलाई जम्मा गर्नेछन्। हामीलाई यो थाहा छ कि अब यो कटनीको समय आइरहेको छ। अब एक दूतको खास मतलब अनुवाद यो हो कि सुसमाचार वाहक, र हामीले यो थाहा पाउँछौ कि 7 मण्डलीय युगका 7 समाचार दूतहरू छन्। र अब होइन मण्डलीय युगमा भएर, ध्यान दिनुहोस्, बिउ छर्ने वाला को हो भन्नुभयो उहाँले, र यो पनि कि बिउ के थियो भनेर। एउटा थियो बिउ छर्ने, त्यो हो खुदाको पुत्र जसले बिउ छरेर गयो, र उसको पछाडि सैतान दुष्ट आयो र त्यसले पनि आफ्ना बिउलाई त्यसै भूमिमा छरेर गयो, र विरोधको बिउ छरेर गयो, असल बिउको पछाडि उसले पनि छरेर गयो। अब मित्रहरू, यो त हरेक युगमा हुँदै आइरहेको छ जबदेखि यो दुनिया थियो, ठिक यसरी नै सुरुवातदेखिबाट नै यो ठिक यसै रीतिद्वारा हुँदै आइरहेको छ। अब उहाँले भन्नुभयो, खुदाको बिउ नै खुदाको वचन हो, यसुले बाइबलमा यसै भन्नुभयो, त्यो वचन नै बिउ हो, र हरेक बिउले आफ्नो प्रकारलाई लिएर आउँछ र यदि मसीहतमा खुदाको सन्तानमा र राज्यका सन्तान चाहिँ खुदाको बिउ हुन पुग्नेछन् तब तिनीहरू खुदाको वचन हुनै पर्नेछ। खुदाको वचन तिनीहरूको रहने हर युगमा प्रकटीकरणमा आएको थियो प्रतिज्ञा गरिएको त्यस युगको लागि। खुदाले आफ्नो वचन शुरूआतमा दिनुभएको थियो र हरेक युगको लागि खास खास बिउ थियो समय अनुसारको खुदाको प्रतिज्ञाहरू। अब जब नोह दृश्यमा आएको थियो र ऊ चाहिँ खुदाको बिउ थियो खुदाको वचन त्यस युगको लागि। जब मोसा आएका थिए मोसा नोहको समयको सन्देश लिएर आएन यसले काम गर्दैन किनभने मोसा चाहिँ त्यो युगको खुदाको बिउ थिए। तब जब येशु ख्रीष्ट आउनुभयो उहाँ मूसा र नोहको समयमा आउनु भएन। यो त येशुको आफ्नै युग थियो कन्या गर्भवती हुनेछिन् र एक पुत्रलाई जन्माउने छिन् र त्यो पुत्र नै ख्रीष्ट नै छ। अब हामी लुथरको युगदेखि हुँदै वेस्लीको युगसम्म आएका छौँ यी सबै युगहरू हुँदै र पेन्टिकोस्टको युगमा हुँदै पनि र यी हरेक युगको लागि वचनको प्रतिज्ञा दिइएको थियो र ती युगका मानिसहरू त्यो प्रतिज्ञा गरिएको वचनको प्रकटीकरण थियो जो कि त्यस युगको लागि वचनको बिउ थियो। येशूले यहाँ के भन्नुभयो त्यसै अनुसार तिनीहरू राज्यका सन्तानहरू हुन्। यो सत्य हो पवित्र आत्माको द्वारा उहाँका आफ्ना सन्तानहरूमा भएर प्रकटीकरणको काम त्यस युगमा भएका राज्यका सन्तानको लागि। ध्यान दिनुहोस् त्यो भूसलाई त्यही थियो एक दुष्ट थियो शैतान थियो जसले भेद मतलाई रोप्यो वा त्यो वा विरोधको बिउलाई रोप्यो। उसले त्यो त्यही थियो जसले त्यो दूषित र अव्यवहारिक काम गरेको थियो। शैतानले सुरुदेखि आफ्नो बिउलाई रोप्दै आएको छ। जब खुदाले पहिलो मानव जातिलाई यस पृथ्वीमा पहिलो उपजको रूपमा राख्नु भएको थियो आदम हो साँच्चै नै जस्तो कि त्यहाँ सच्चाईको बुद्धिको एक रुख छ भने थाहा भएर पनि र जो असल र खराब थियो र ऊ कहिले पनि त्यहाँ आउने थिएन आजसम्म पनि। तर हामी थाहा पाउँछौ कि खुदाले आफ्नो सन्तानलाई रक्षा गर्नको लागि आफ्नै वचन दिनुभयो। हामीसँग अर्को कुनै रक्षाको मार्ग छैन केवल खुदाको वचन हो यही हो हाम्रो रक्षक। त्यहाँ त्यस्ता केही बमर छैनन् केही स्थानहरू छैनन् केही छुप्नेका स्थान छैनन्। एरिजोनामा होइन अथवा क्यालिफोर्नियामा होइन अथवा कहीँ पनि किन नहोस् कोही अर्को ठाउँ छैन। यहाँ केवल एक रक्षक हुनुहुन्छ हामीहरूको लागि र त्यो हो वचनमा सुरक्षा छ र वचन नै देहदारी हुन आयो र हामीहरूको बीचमा रहन लाग्यो जो कि येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ नै हाम्रो रक्षक हुनुहुन्छ केवल उहाँमा नै भएर हामी उहाँमा नै हामी सुरक्षित छौँ। यो होइन कि असली विश्वासीमा पापलाई घुसाउने दोष लगाएर के तपाईँलाई यो थाहा छ जो कोही खुदाबाट जन्मन्छ उसले पाप गर्दैन उसले पाप गर्दैन बुझ्नुभयो। यो यस्तो होइन कि दोष लगाउने होइन किनकि दाउदले भने धन्य हो त्यो मनुष्य जसको पापको लेखा प्रभु लिनुहुन्न। जब तपाईँ ख्रीष्टमा हुनुहुन्छ तपाईँमा पाप गर्ने इच्छा नै हुँदैन। एक उपासक जब एकपल्ट सफा भयो त्यसपछि पाप विचारमा पनि आउँदैन तपाईँको पाप प्रति इच्छा नै हुँदैन। अब दुनियाँको लागि तपाईँ पापी हुन सक्नुहुन्छ तर खुदामा तपाईँ पापी हुनुहुन्न किनकि अब तपाईँ ख्रीष्टमा हुनुहुन्छ। तपाईँ कसरी एक पापी हुन सक्नुहुन्छ जबकि तपाईँमा पाप छैन भने र खुदाले केवल उहाँमा देख्नुहुन्छ तपाईँ कसमा हुनुहुन्छ त्यो देख्नुहुन्छ। अब यो कटनीको समय हो शुरूआतमा नै जब खुदाले आफ्नो बिउलाई छर्नुभयो पृथ्वीमा छर्नुभयो र यसलाई आफ्नो सन्तानका हृदयमा दिनुभयो उहाँको परिवारलाई सोही वचन राख्नको लागि तिनीहरूको लागि केवल वचनले नै सुरक्षा दिन्छ। वचनमा बनिरहेको कारण यहाँ दुष्ट आउँछ त्यो रुकावटलाई तोडेर विरोधको बिउ छर्दै खुदाको वचनमा विरोध गर्दै। यदि त्यहाँ उत्पत्तिमा नै विरोध थियो भने त यो आज पनि छ केही कुरा खुदाको वचनमा जोड्ने यो अझै पनि विरोधको बिउले काम गरिरहेको छ। मलाई केही मतलब छैन कि यो कहाँबाट आएको छ यदि यो संघ संस्थाबाट आएको हो भने यदि यो सेना शक्तिद्वारा आएको हो भने पनि यदि यो राजनीतिक शक्तिद्वारा आएको हो भने पनि चाहे कहीँबाट किन नआएको होस् यदि यसले खुदाको वचनको विरोध गर्छ भने यो विरोधको बिउ हो। जब एक मानिस उभिएर भन्छ कि ऊ त एक सुसमाचारको प्रचारक हो र यसो भन्छ चङ्गाईका दिनहरू त बितिसके यो त विरोधको बीज हो। जब एक मानिस उभिएर भन्छ कि यो त सेवक हो एक पास्टर हो चर्चको कुनै ठाउँ पास्टर र उसले त्यही येशूलाई जो शरीरमा आउनु भएको छ उसलाई हर प्रकारले विश्वास गर्दैन भने ठिक त्यही हिजो आज र सधैँभरि भनेर हो यो हो विरोधको बिउ। जब उसले यसो भन्यो अचम्मका कार्यका दिनहरू र प्रेरितका कार्यका दिनहरू त सकिए भन्ने यो त विरोधको बिउ हो। जब तिनीहरू भन्छन् यहाँ दिव्य चङ्गाई जस्तो केही छैन यो त विरोधको बिउ हो र दुनियाँ त यस्तै कुराले भरिएको छ भीड त हटिरहेको छ र भुसी पनि गाउँबाट टाढा हुँदैछ। हामीले यसलाई ध्यान दिएर हेरौँ कि पहिलो विरोधको बिउ रोप्ने किसिमको दुष्ट थियो र त्यही थियो हामीलाई थाहा छ उत्पत्ति एक अध्यायमा। अब हामी थाहा पाउँछौ कि अनि यहाँ माथि मत्तीको पुस्तकमा 13 अध्यायमा पनि येशूले अझै पनि यहाँ विरोधको बिउ दुष्टबाट हो भनी भन्नुभयो। र यो 1956 मा जो पनि विरोधको बिउ रोपियो लिखित खुदाको वचनको विरोधमा अथवा केही व्यक्तिगत अनुवाद यसमा राखेर यो त विरोधको बिउ हो. खुदा त यसलाई मानेर दिनुहुन्न, उहाँले दिनुहुन्न. यहाँ मिलावट हुँदैन, यसमा यस्तो वास्तवमा हुँदैन. यो त तोरीको दाना जस्तो हो, यसमा केही मिलावट हुन सक्दैन. यसलाई तपाईँ संकर जाति गर्न सक्नुहुन्न. यो त सही र पक्का दाना हो, विरोधाभासको बिउ. अब हामी पाउँछौ जब खुदाले आफ्नो बिउ अदनको बगैँचामा छर्नुभयो, हामी जान्दछौ कि यसले हाबिललाई जन्माएर ल्यायो. तर जब शैतानले विरोधको बिउ रोपेर केनलाई ल्यायो, एकको द्वारा धर्मी आयो, अर्को द्वारा अधर्मी आयो, किनभने त्यो हब्बाले विरोधको बिउको कुरालाई सुनि, खुदाको वचनको विरोधमा, र यसले पाप रूपी भकुण्डोलाई त्यहाँदेखि गुडाउँदै गुडाउँदै यहाँसम्म ल्याइपुग्यो. र हामी कहिले यो जान्न सक्दैनथ्यौ. यो सबै जब दूत आएर यी सबै कुरा अलग अलग गरायो, र खुदाले आफ्ना सन्तानलाई राज्यमा लिनुभयो र भूसी जलाइनेछ. ध्यान दिनुहोस् यी दुई लताहरूलाई. यदि हामीमा यो कुरालाई बोल्ने समय पर्याप्त भएको भए, तर केवल माथि माथि नै यसलाई राख्यौं. यसैले हामी ठिक तवरले प्रार्थनामा जान सकौं बिमारीको लागि आउने केही मिनट पछि. ध्यान दिनुहोस् त्यसका बिउहरू पनि जसरी मत्ती 13 प्रभुले भन्नुभयो बमोजिम एकै साथ उम्रन्छन् र बढ्छन्। आज रातिको हाम्रो सन्दर्भ हुनेछ मत्तीबाट. तिनीहरूलाई एक साथ बढ्न देऊ. अब केन नोग नामक देशमा गयो, उसले स्वयंले एक स्वास्नी बनायो र विवाह गर्यो, र हाबिल चाहिँ मारियो र उसको बदलामा खुदाले सेतलाई ल्याउनुभयो ताकि हाबिलको स्थान लिन सकोस्, र सन्तान उत्पादन हुन लाग्यो सही र गलतको बीचमा. अब हामी ध्यान दियौ कि तिनीहरू जम्मा हुँदै गए, हरेक तिनीहरू मध्ये समय पछि समय, र खुदासँग थियो. यसरी दुष्ट्याई गर्दै गए जबकि खुदाले नष्ट गर्नुभयो. तर तिनीहरू अन्तत दुवैले आफ्ना आफ्ना बिउ लिएर आए, एकले विरोधको बिउ, अर्कोले खुदाको बिउ. तिनीहरू वास्तवमा विकसित भएर गए, र यसरी बढ्दै गयो, र यहुदा इस्करियोत र येशू ख्रीष्टसम्म पुगी ठेस पुर्यायो. वहाँ त खुदाको बिउ हुनुहुन्थ्यो येशु, वहाँ त सृष्टिको शुरूआतको मूल हुनुहुन्थ्यो खुदाका, वहाँ खुदाको अलावा अरू कोही पनि हुनुहुन्थेन. र यहुदा इस्करियोत चाहिँ जन्मबाट नै विनाशको पुत्र थियो, नरकबाट आयो नरकमै फर्केर जानको लागि. येशू ख्रीष्ट चाहिँ खुदाको पुत्र हुनुहुन्थ्यो, खुदाको वचन देहधारी हुनुहुन्थ्यो. यहुदा इस्करियोत त आफै विरोधी र दुष्टको बिउ थियो, दुनियाँमा आयो र भ्रम पार्नलाई, जसरी त्यो आदिमा थियो केन उसको पुर्ख्यौली पिता थियो. यहुदा केवल मण्डलीमा खेल खेल्दैछ, उसँग वास्तवमा चेतना छैन, उसँग खास विश्वास छैन. उसले येशूलाई कहिले पनि धोका दिएन. तर हेर्नुहोस्, उसले विरोधको बिउलाई रोप्यो. उसले सोच्यो कि दुनियालाई मित्र बनाउने मन र येशूलाई पनि मित्र बनाउने सोच्यो. तर यी सबै गर्न र येशूलाई मित्र बनाउन उसलाई ढिलो भएको थियो. जब मृत्युको समय आएको थियो, जब उसले यो दुष्ट्याई काम गरेको थियो, उसले भिन्नताको रेखालाई पार गरेको थियो. यी दुईको एक त अगाडि बढ्ने र अर्को फर्केर आउने, यसले त अगाडि बढ्नु नै थियो. जुन बाटो गएको थियो धोका र भ्रमको बाटो, उसले असहमतिको अर्थात विरोधको बिउ रोपेको थियो. उसले दया पाउने कोसिसमा ती ठूला संघ संस्थाहरूसँग लागेको थियो, ती दिनमा भएका संस्थामा, ती फरिसीहरूसँग र सदुकीहरूसँग. र यद्यपि उसले आफैलाई पैसाको हिस्सा बनाएको थियो र जनताको बीचमा नाम कमाउने सोचेको थियो, के यही कारण भएन र ती सबैको बीचमा असहमतिको बिउ छरेको? मनुष्यद्वारा दया पाउने कोसिस गरिरहेको थियो. आउनुहोस्, खुदाबाट दया प्राप्त गरौं, मनुष्यमा भएर होइन. तर यही काम जो मनुष्यमा भएर यहुदाले असहमतिको दर्शाएर उसैमा भागीदारी भयो. र हामी जान्दछौ कि येशू वचन हुनुहुन्थ्यो. सन्त यूहन्ना 1 भन्छ, आदिमा वचन थियो, वचन खुदासँग थियो, र वचन नै खुदा हुनुहुन्थ्यो, र वचनले शरीर धारण गरेर यहाँ हामीहरूसँग रहन लाग्यो. तब वचन नै बिउ हो, तब बिउले शरीर धारण गरेर हामीहरूको मध्यमा रहन लाग्यो. यदि यहुदा दुष्टको बिउ थियो र असहमतिको बिउ थियो, यसले पनि शरीर धारण गर्यो र हामीहरूकै बीचमा रहन लाग्यो. एक व्यक्ति यहुदा इस्करियोती भएर, त्यो कहिले सत्य थिएन, त्यसमा साँचो विश्वास थिएन. उसँग जो उसको सोचाइ थियो त्यही विश्वास उसमा थियो. त्यहाँ एक खास कुरा छ जसमा विश्वास हुन्छ, जो कि एक बनावट विश्वास थियो, र एक खास खुदाको विश्वास जो खुदा विश्वास दिलाउँछ. र खुदा त वचन हो, यसमा त केही जोड्न मिल्दैन. बाइबलले हामीलाई यसो भन्छ, यदि हामीले एक शब्द जोड्यौं भने न त एक शब्द नै घटायौं भने वचनबाट यसो गर्नाले हाम्रो हिस्सा जीवनको पुस्तकबाट निकालिनेछ। प्रकाशको पुस्तक 22:18 यो अन्तिम बाइबलको समाप्तिको अध्याय हो। पहिला शुरूआतमा बाइबलको शुरूको किताब खुदाले तिनीहरूलाई भन्नुभयो एक शब्द पनि यताउता नगर्नु, हरेक वचनलाई पालन गर्नुपर्छ, तिनीहरू वचनद्वारा नै अवश्य बाँच्ने छन्। येशू बाइबलको बीचमा आएर उहाँको समयमा आई भन्नुभयो र भन्नुभयो मनुष्य केवल रोटीले मात्र बाँच्दैन तर हरेक वचनद्वारा जो खुदाको मुखबाट निस्कन्छ जीवित रहनेछ। र समाप्तिको युगमा प्रकाशितको पुस्तकमा आगमबाडी हाम्रो लागि, जो कोही पुस्तकबाट एक शब्द बाहिर निकाल्छ अथवा एक शब्द यस पुस्तकमा जोड्छ उसको हिस्सा जीवनको पुस्तकबाट हटाइनेछ। यसै कारणले यहाँ केही धुँधलो छैन, केवल स्पष्ट छ, बिना मिलावट खुदाको वचन। यही हो खुदाको वचन, पुत्र खुदाका छोरीहरू, जो कोही मनुष्यको इच्छाद्वारा जन्मिएका छैनन् अथवा हात मिलाएर अथवा केही बप्तिस्माको क्रियाद्वारा होइन, तर प्रभुको आत्माद्वारा जन्मिएका, पवित्र आत्माद्वारा जन्मिएका, र वचन तिनीहरूमै देहदारी भइकन। यही हो वास्तविक साँचो खुदाको बिउ। दुष्ट त मण्डलीमा जोडिन आउँछ र कट्टरवादी बन्न सक्छ, केही रिवाज अथवा केही अरूमा भाग लिन सक्छ, तर यसको मतलब यो होइन कि त्यो एक असहमतिमा छ भन्ने। केही कुरामा बाधा पुर्याउन र साँचो खुदाको वचनमा ताकछाक गर्नको लागि। र हामी कसरी जान्ने यसलाई? हामी भन्छौ ठिक छ, तिनीहरू तपाईँसँग अनुवाद गर्ने अधिकार छ, सही तरिकाले। कोही मनुष्यलाई यो अधिकार दिएको छैन अनुवाद गर्नको लागि खुदाका वचनलाई। खुदा आफू स्वयं अनुवादक हुनुहुन्छ, उहाँले यसलाई प्रतिज्ञा गर्नुभएको छ तब उहाँले नै गर्नुहुन्छ। यही उहाँको अनुरूपको अनुवाद वचनको हो। जब उहाँले प्रतिज्ञा गर्नुभएको थियो तब त उहाँले यसलाई पूरा पनि गर्नुहुनेछ। यही हो यसको अनुवाद गर्ने तरिका। जो कोही कुरा खुदाको वचनमा असहमति देखाउँछ त्यो विरोधी हो, साँच्ची नै त्यो विरोधी हो। अब जसरी मैले भने यहुदासँग सत्य विश्वास थिएन, उसँग बनावटी विश्वास थियो। उसँग त्यो विश्वास थियो जो उसले खुदाको पुत्रको लागि सोचेको थियो, तर उसलाई यो थाहा थिएन कि त्यही नै खुदाको पुत्र थियो भनेर। उसले यो गरेको होइन। र एक मनुष्य जो खुदाको वचनसँग सम्झौता गर्छ जो कि सत्य हो, उसँग त एक बनावट विश्वास छ। खास र साँचो खुदाको सेवक त खुदाको वचनमा नै झुन्डिने गर्छ। केही रात पहिले एक खास सेवक एरिजोनामा एक ठूलो प्रचलित स्कूल यहाँ शहरमा छ, म कहाँ आएर भन्यो म तपाईँलाई केही कुराद्वारा मजबुत पार्न चाहन्छु। मैले भने जब तपाईँलाई मौका मिल्यो भने भन्नुहोस्। मैले भने यही हो ठुलो मौका मलाई जान्नको लागि, यहाँ माथि आउनुहोस्। र ऊ माथि आयो र उसले भन्यो श्रीमान ब्रनम, तपाईँ कोसिस गरिरहनु भएको छ, म विश्वास गर्छु कि तपाईँ एक जिहानदार र नम्र हुनुहुन्छ, तर तपाईँले संसारलाई प्रेतहरूको शिक्षालाई परिचय गराउँदै हुनुहुन्छ। र भन्यो प्रेतको युग चेलाहरूको युग त त्यही समयमा सकिएको थियो। मैले भने पहिलो कुरा त म तपाईँलाई सोध्न चाहन्छु मेरो भाइ, के तपाईँ हरेक खुदाको वचन प्रेरणाले भरिएको छ भने विश्वास गर्नुहुन्छ? उसले भने हो महोदय म गर्छु, म यसलाई साँच्चै विश्वास गर्छु। मैले भने तब के तपाईँ मलाई वचनमा देखाउनुहुन्छ कि कहाँ प्रेतको समय समाप्त भयो? अब तपाईँ कहाँ छ यो मलाई देखाउनुहोस्, छ भने म पनि तपाईँ विश्वास गर्छु। र मैले भने प्रेतको बारेमा लेख्ने लेखक जोसँग राज्यको साँचाहरू छन्, पेन्टिकोसको दिनमा जब प्रेतको युगको परिचय भएको थियो, तिनीहरूले भने मनुष्यहरू र भाइहरू हो, उद्धार प्राप्त गर्नको लागि हामीले के गरौं? उनले भने पश्चाताप गर, हरेक तिनीहरूले र येशू ख्रीष्टको नाममा बप्तिस्मा लिएर ताकि तिनीहरूको पाप मेटियोस् र तिनीहरूले पवित्र आत्माका वरदान पाउनेछौ। यो प्रतिज्ञा तिमीहरूको लागि र तिमीहरूको सन्तानको लागि हो र तिमीहरूको लागि पनि जो टाढा टाढा छन्, यद्यपि जसलाई खुदाले प्रभुले बोलाउनु भएको छ उनीहरूको लागि, सबैको लागि। अब कसरी वचनले वचनलाई काट्न सक्छ त? त्यो मानिसले भन्यो म आज राति डरलाग्दो चिसोमा हुने भए। मैले भने म पनि त्यही सोच्दैछु, बुझ्नुभयो? अब मलाई तपाईँ भन्नुहोस् के खुदा अझै पनि बोलाउनुहुन्छ? यदि खुदा अझै पनि बोलाउनुहुन्छ भने त प्रेरितको युग पनि अझै पनि छ। वास्तवमा जे जतिलाई हाम्रो प्रभुले बोलाउनुहुन्छ हमेसा 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 नै बोलाउनुहुन्छ। जे जतिलाई उहाँले बोलाउनुहुन्छ त्यो त अझै पनि प्रेतको युगमा हुनेछ, किनकि येशू ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। अब आज हामी पाउँछौ कि यो विरोधाभास हरेक युगमा छर्दै आएको छ। यदि यो सम्भव थियो त आउने 10-15 मिनटको लागि म यो भन्नेछु, तर तपाईँ सक्नुहुन्न। युगदेखि युगसम्म हुँदै हामी सबैले सायद यो बाइबलमा पढेका छौ, र जसरी अब येशू आउनुभयो र उहाँले थाहा पाउनुभयो त्यो विरोधी असहमतिलाई, उहाँ त वचन देहधारी हुनुहुन्थ्यो, उहाँ त खुदाको वचनको अनुवाद हुनुहुन्थ्यो, किनकि उहाँले भन्नुभयो वचनमा खोज्नुहोस् जो तपाईँहरूको लागि अनन्त जीवन छ र तिनीहरू जसले मेरो पछि गवाही दिन्छन्। तपाईँ यहाँ हुनुहुन्छ, उहाँको गवाही दिने, उहाँ नै अनुवादक हुनुहुन्थ्यो वचनको अनुवाद। र हरेक जीवन नयाँ पाएको छोरा र छोरी खुदाको यो युगमा वचनको अनुवादको अनुसार तपाईँहरू लिखित पत्रीहरू हुनुहुन्छ जो सबै मानिसले पढ्छन्। हो, ध्यान दिनुहोस्, उहाँले भन्नुभयो व्यर्थमा तिनीहरू मेरो उपासना गर्छन्, विरोधको शिक्षामा सैद्धान्तिक पक्ष लिएर व्यर्थमा तिनीहरू मेरो उपासना गर्छन्, विरोधी सैद्धान्तिक शिक्षा लिएर मनुष्यको द्वारा बनेको सिद्धान्त, मनुष्यहरूले बनाएका रीतिरिवाज, शिक्षा त प्रभुको वचनद्वारा हुनु आवश्यक हुन्छ, जबकि यसले खुदाको वचनलाई केही गर्न सक्दैन। हेर्नुहोस्, हरेक युगले यस्तै प्रकार लिएर आयो, हरेक युगमा यस्तै भएको थियो र यसमा हामीलाई केही दुःख छैन। हामीमा यस्तै कुराहरू र अरू ठुला युगमा यसरी नै थियो र यी सबै कुरा युगमा यसरी नै भएको थियो। यो त यसरी संसारको इतिहास सकिँदैछ। यो महान विरोधाभास जो कहिल्यै पृथ्वीमा थियो, जो कि आजको दुनियामा देखिएको छ, विरोधको कारण अरू युगमा साँचो खुदाको छोडेर मूर्ति पूजातिर लागेका छन्। अहिले यसुले मत्तीमा भन्नुभयो 24:24 यहाँ यसरी नजिक हुनेछन् कि चुनिएकाहरूलाई पनि भरमाउन सक्छन् सम्भव भएसम्म। विरोधको बारेमा बोलेर, ओहो, यो त अति धूर्त छ। शैतान मानिसहरूको बीचमा छ र यस्तै सैद्धान्तिक शास्त्रीय ज्ञानमा भएर यस्ता परम डाक्टर लगभग वचनलाई सिकाउन त सक्छन्। यीशुले यसै भन्नुभएको थियो, तर यसलाई हेर्नुहोस्, यहाँ कहीँ त यो छ भन्दै ठिक छ, अहिले यो यसको लागि थिएन, ओहो हो हो यो हो पनि हो, बुझ्नुभयो, किनकि खुदाले भन्नुभएको थियो यो थियो। हेर्नुहोस्, यो के थियो? त्यही थियो जो नुहाको दिनमा विरोधीहरू थिए, यसरी नै यसले लिएर आयो। जब खुदाले आफ्नो अगमवक्तालाई यहाँ पठाउनु भयो र अति प्रज्वलित आगोको प्रचार गर्नुभयो, मानिसलाई पश्चातापको लागि बोलाउन र विरोधलाई गडबडीबाट हटाउनलाई, तब शैतानले के गर्यो? पछाडिबाट आयो हाममा भएर अनि फेरि आफ्नो बिउलाई रोप्न लाग्यो। यही एकदम सत्य हो। मूसामा भएर, महान अगमवक्तामा भएर इजरायली सन्तानहरूलाई जंगलबाट निकाल्नु भयो। के भयो त? मूसा जो खुदाको महान अगमवक्ता थिए, शुरूमा त तिनीहरूलाई वास्तवमा सत्य लागेको थियो, प्रमाणित सत्य, उसले खुदासँग भेट गरेका थिए, खुदाले प्रमाणित गरी उसँग भेट गर्नुभएको थियो। कसरी ती मानिसहरू फेरि पछि त्यहाँ पुगे, ती पुजारीहरू, र तिनीहरूसँग आफ्नै रीतिरिवाज थियो, आफ्नै परम्पराहरू, आफ्नै तरिका र यस्ता अरू पनि थिए, तर मूसा प्रमाणित रूपमा उभिएका थिए र वचनको अनुवाद गरेका थिए। यस कुरालाई नभुल्नुहोस्, मूसाले खुदाको प्रतिज्ञालाई अनुवाद गरेका थिए, उहाँले भन्नुभयो कि यसले गर्नैछ। मूसा चाहिँ खुदाको अनुवादक थिए। के भयो त? मिश्रबाट निस्केर केवल मण्डलीको शुरूआत हुँदै थियो, केही दिनमा नै ती हिँडेका, र के भयो त? त्यहाँ शैतान उसैकै विरोध बनेर तिनीहरूको बीचमा आयो, एक व्यक्ति बनेर आयो, दोस्रो केन बनेर आयो, जो कि बिलाम थियो, र तिनीहरूको बीचमा उसले विरोधको बिउ रोप्यो। हामीले सजिलोसँग थाहा छ, त्यो बिलामको शिक्षा यो हामीहरूको सबैमा छ, हामीले पनि त्यही सेवामा थियौं, त्यही खुदाको तपाईँ पनि गर्नुहुन्छ सेवा, आधारभूत कुराहरूमा त्यो सही थियो, किनभने उसले बलिदान त्यही चढायो जो प्रभुले चाहनु भएको थियो, सात थुमाहरू, सात साँडेहरू, सात वेदी बनाएर बलिदान चढायो, अनि त्यही खुदासँग प्रार्थना गर्यो, जसरी मूसाले सही रूपले गरेका थिए, ठिक त्यसरी नै जो जंगलमा प्रार्थना गरेका थिए, ठिक त्यसरी नै, तर तिनीहरू सही थिएनन्। हाम्रो लागि छायाको रूपमा जो आउने कुरा थियो, त्यहाँ थियो फेरि केनले देहको रूपमा एक व्यक्ति भएर जो बिलाम थियो, र त्यहाँ खुदा देहधारीको रूपमा मूसामा व्यक्तिगत रूपमा आउनुभएको थियो, खुदाको वचनलाई अनुवादित गर्दै मनुष्यको रूपमा आफै स्वयंलाई चिनाउँदै उहाँको प्रतिज्ञा एक मनुष्यको रूपमा देखिँदै र त्यसको विरोधी पनि उठेको थियो। यसैले के यसले यहुदाको समय पनि गरेको थिएन र यहाँ त्यो विरोधी बनेर आएको थियो। र स्मरण राख्नुहोस्, यो पाप ती मानिसहरूले विश्वास गरेका थिए कि हामीहरू सबै एक हौ भनेर, हामी ठिक त्यही खुदाको उपासना गर्छौ, हामी एउटै उस खुदासँग सम्बन्धित छौ, हामी एउटै मण्डलीका हौ, हामी सबै एकै खालका मानिसहरू हौ, त्यो पाप इजरायलीको कहिले बिर्सन सकेको थियो। यीशुले भन्नुभएको थियो, स्वयंले भन्नुभयो, ती सबैजना मरेका थिए, तिनीहरू नाश भएका थिए, सबैजनामा केवल तीनजना ती त्यही थिए जसले विश्वास अनि प्रतिज्ञा थामेका थिए। जबकि कमजोर पक्षले त भनेका थिए कि हामी यो भूमिलाई लिन सक्दैनौ, तर यो हाम्रो लागि अति नै हुनेछ। यस्तै अरू कुरा, कालेब र जोशुवा उभिएर मानिसहरूको अगाडि यसो भन्दै, हामी यसलाई लिनलाई पछि हट्दैनौ, यो देश हाम्रो हो, किनभने खुदाले यो हामीलाई दिइसक्नु भएको छ, प्रतिज्ञा गर्नुभएको छ, मलाई केही मतलब छैन, चाहे जसरी भए पनि यो हाम्रो हो, र अझै पनि हामी दैविक चंगाईको प्रचार गर्न सक्छौ र पवित्र आत्माको बपतिस्मालाई पनि, र संसारका चीजहरूबाट हामी प्रभुको शक्तिद्वारा अझै पनि अलग रहन सक्छौ। खुदाले यही भन्नुभएको थियो, त्यो प्रेरितहरूको युग कहिले सकिएको छैन र यो सकिने पनि छैन, यो त चलिरहनेछ। यसैले हामी यही बुढो विरोधलाई रोक्नलाई अझै पनि पाउँछौ, र ध्यान दिनुहोस्, त्यो पाप चाहिँ कहिल्यै बिर्सिएन। अब भाइ जब त्यो कहिले बिर्सिएन तब आज के होला त जब साँचो बिउ युग युगमा हुँदै जम्मा भएको र आइरहेको छ ध्यान दिनुहोस् जो ठुलो काम बिलामले गरेका थिए यो त चल्दै चल्दै जानेछ र अन्तत यो यहुदामा भएर समाप्त हुन्छ यहुदा इस्करियोती र येशु के यो थियो यहुदा र येशु जसरी ठिक केन र हाबिल थिए त्यसरी नै थिए जसरी यहुदा एक धर्मी देखिन्थ्यो त्यस्तै केन धार्मिक देखिन्थ्यो केनले वेदीलाई बनायो उसले बलिदान चढायो उसले खुदाको उपासना गरेको थियो त्यो त एक चलाक थियो जस्तो अरू थिए तर बुझ्नुभयो तपाईँले उसलाई वचन के थियो भन्ने प्रकाशन चाहिँ उस समयको थिएन उसले त यो सोचेर कि यो त आदम र हब्बा थिए जसले स्याउ खाएका थिए अथवा कोही फल र केन हाबिलले प्रकाशनको द्वारा यो गलत थियो जानेर पनि यो त रगत थियो जो उसबाट निकालिएको थियो र उसले पाठोलाई बलिदान चढाएको थियो र खुदाले प्रमाणित गर्नुभएको थियो कि हाबिल सही थियो तब केन आफ्नो भाइ हाबिलको कामले ईर्ष्या गरी उसलाई मार्ने कोसिस गरेको थियो र जसरी उसले आफ्नो भाइलाई मारेको थियो ठिक त्यही वेदीमा जहाँ हाबिलले बलिदान चढाएको थियो पाठो वेदीमाथि बलि चढिएको थियो यसैले यहुदाले पनि धोका दिएर येशू ख्रीष्टलाई खुदाको वेदीमा बलिदान चढाउन पुग्यो र त्यसरी नै मारेको थियो जसरी केनले हाबिललाई मारेको थियो किनभने केन चाहिँ त विरोधको बिउ थियो र यसरी नै बिलाम थियो तीव्र आगम वक्ता एक मनुष्य जसलाई कुरा सही रूपमा थाहा थियो र खुदाले उसलाई चिन्ह र कार्यहरूद्वारा चेताउनु दिनुभएको थियो यद्यपि गधीले अन्य भाषा बोलेकी थिए र पनि त्यो ठिक त्यसैमा बढ्दै अघि गएको थियो यो त विरोधको बिउलाई रोप्नको लागि नै जन्मिएको थियो र यदि यसले यो युगलाई अन्त गर्नको लागि ठूलो विरोधी आउनेछ भनी भन्नुभएको थियो जो कि कहिल्यै भएको थिएन पहिला यो लौदिसिया मण्डलीय युग गुनगुना मन तातो जसलाई मण्डलीबाट बाहिर निकाल्न यो कसरी सबै कुरा कसरी हुन्छ त त्यो विरोधी वास्तविकतामा यो हो यो त्यही युगमा समाप्त हुन्छ र त्यो यो हो केन र हाबिल फेरि कलवरीमा अब ध्यान दिनुहोस् जसरी सधैँ जसरी जति सक्दो येशु जानु भएको थियो स्वर्गमा जानुभएको थियो पछि पवित्र आत्मालाई पठाउनु भयो उहाँ त बिउ हुनुहुन्थ्यो एक जीवन दिनेवाला वचनमा भएर जसरी कि गएको राति हामीले भनेका थियौं यो त्यही हो जसले वचनलाई जागृत गराउँछ जागृतको मतलब जीवनमा लिएर आउनु त्यो वास्तविक पवित्र आत्मा त्यही जीवन लिएर आउँछ जो वचनमा हुन्छ यसले रीतिरिवाजको जीवनलाई ल्याएर होइन यसले यसो गर्न सक्दैन किनकि यो रिवाज त केही होइन यो त खुदाको वचनबाट मिल्ने जीवन हो यो त खुदा नै हो बुझ्नुभयो र यसले त्यही शरीरलाई जागृत गराउँछ अब ध्यान दिनुहोस् जस्तो तिनीहरूले गरेका थिए तब त बाइबलले भन्छ र यहुन्नामा भने उसका सन्तानलाई भने साना बालकहरू तपाईँले ख्रिस्ट विरोधीको त सुन्नुभएकै होला जो दुनियाँमा आएको थियो भने जो कि पहिलेदेखि नै जगतमा छ अनि यसले आज्ञा नमान्ने सन्तानमा काम गरेको छ अब त्यो त 30 वर्ष पछाडि पवित्र आत्माको आगमनमा भएको थियो हामी पाउँछौ जब पवित्र आत्मा आउनुहुन्छ यो वास्तविक बिउ वास्तविक जीवन दिनेवाला बिउको लागि तब यहाँ फेरि विरोधी तत्व आउँछ र ध्यान दिनुहोस् यो त चल्दै आइरहेको छ यो त वास्तविक वचन प्रमाणित गरिसकेको थियो ती आगम वक्ताहरू जो बुढा थिए प्रमाणित खुदाको वचन अनुसार र सत्यताको क्रममा हुँदै अहिलेसम्म यदि कसैले कहीँ पढ्नु भएको छ निसिया सभाको बारेमा अथवा प्री निसिया बाबाको बारेमा र 3 मा 15 दिनको रगतताम्य राजनीतिको जब ती रोमी शासकहरूले यहाँ संघ संस्था लिएर आएका थिए त्यो मण्डलीबाट बाहिर निस्किए आगम वक्ताहरू भित्र आए भेडाको छाला ओढेर एक छाला भित्र भएर हरियो परियो खाएर र त्यस वचनको लागि दृढ उभिएर रहे तर यसले के गरेको थियो त यो त केन जस्तै थियो यो त हाबिल झैं थियो एकले त मर्नु पर्ने थियो साँच्ची नै यो हुनु थियो र वचनको अनुसार असर मानिसहरूमा हुनु छोड्यो अनि सबैले साँचो वचनलाई नरोजेर क्याथोलिक परम्परा र विरोधी तत्वलाई रोजे तिनीहरूले पोपलाई ल्याए तिनीहरूले बिशपलाई ल्याए तिनीहरूले यो र त्यो सबैलाई ल्याए तिनीहरूले खास साँचो पत्रसको मतलब हटाएर मरियमको अर्थलाई अर्को अर्थ दिई मूर्ति पूजा गरे लागे तिनीहरूलाई मूर्तिको रूपमा हेर्न थाले र केही महत्व दिएनन् तर मात्र पागानको चाडपर्वको रूपमा दिन थाले नामधारी क्रिस्टियन धर्मको रूपमा के थियो त्यो विरोधको बिउ थियो त्यो संघीय बिउ थियो त्यो संस्थागत पहिलो पल्ट संसारमा एक मण्डली आयो के थियो त्यो यही थियो विरोधको असहमति बिउ जो को रोप्न चालु भयो केही कुरा वचनमा जोड्ने र केही कुरा वचनबाट निकाल्ने काम भयो कसले सुनेको छ बाइबलमा भनेको कि शुक्रबारको मासु खान हुँदैन भनेर कसले कहिले सुन्नु भएको छ बाइबलमा या अरू कोही छिड्केर बप्तिस्मा दिएको डुबाउनुको सट्टा कसले सुनेको छ यस्ता कुराहरूलाई एक हेलमेरी यस्तै अरू कुराहरू सुनेको छ यस्ता सडेका यी पेन्टिकोस्टल पनि भाँडाले कहिले पनि केटीलाई ग्रेसी भने बोलाउँदैन बुझ्नुभयो केवल दुःख चिन्ता माथि चिन्ता सबै कुराको दोषी यसैले कहिले सुन्नुभएको छ खुदाले कहिले संघ संस्थामा सम्बन्ध राख्नु भएको एक ठाउँमा या समाजमा देखाउनुहोस् केही संघ संस्थामा रहेको र कहिले यो चलेको छ भनेर तिनीहरू तुरन्त मरिहाले र कहिले पुनरुत्थान भएर आएनन् यो त समय हो जसले केही स्थान लिन जाँदैछ यो त खुदाको समय हो जो कि एक क्रियाशील रूपमा छ यसले त असरलाई मार्छ मानिसहरूको बीचमा यही कुरा आजकल भइरहेको छ तिनीहरूले प्रभावलाई मारेका छन् र भन्छन् ओ त्यो एक प्रकारको चिल्लाउने झुन्ड तिनीहरूसँग त केही पनि छैन त्यहाँ अनि किन त त्यो किन त यो असहमति वचनलाई आमने सामने भेट्नुहोस् हेर्नुहोस् कि यो के हो बुझ्नुहोस् कि यो खुदाले आफ्नै वचनको अनुवाद दिनुभएको छ भने खुदा यी ढुङ्गाहरूलाई अब्राहमको सन्तान बनाउन सक्ने क्षमता राख्नुहुन्छ आमेन वचन त खास गरेर प्रमाणित भइसकेको छ ती पहिलाको क्रिस्टियनको समयमा कसरी तिनीहरूलाई खुदाले छुटकारा दिनुभएको थियो हरेक कुरामा छुटकारा अनुवाद गरेर सन्देश दिएको थियो जो कि हरेक समयमा प्रमाणित रूपमा सत्य साबित भएको थियो तर यी सबैको अगाडि प्रमाणित वचनलाई मान्छेले मन पराएनन् र संघ संस्थामा गएर झुके त्यसलाई मन पराए त्यही हो सबै संघ संस्थाको माता आमा अब यी दुवै परिपक्वतामा आए तिनीहरूले बिउ निकाल्न थालेका छन् फेरि यो त मरेको थियो तर फेरि यो पनप्न जवानी यसको आउन लागेको छ लुथरको दिनहरूमा जस्तो हामीलाई थाहा छ कि विगतका सन्देश यहाँ नास्ताको यो बिहान यो जागेको छ लुथरको दिनमा तब तिनीहरूले के गरेका थिए त्यसको तुरन्त पछाडि जब ठुलो व्यक्ति मर्यो त्यसैलाई तिनीहरूले संस्थाको नाम दिए यो बढ्न थाल्यो र जोन वेस्लीको दिनमा फेरि बढ्यो जब ती एङ्ग्लिकनहरू ती सबै अनन्त सुरक्षाहरू अनि हरेक कुरालाई यसरी बाँधे कि यो सबै दुनियाँमा भरमा फैलाए र फेरि के भएको थियो खुदाले आफ्नो एक मानिसलाई उदय गराउनु भयो जसको नाम जोन वेस्ली थियो र बाँकी सबैका पाखा लगाइदिनु भयो अनि उसको मर्ने बित्तिकै ऊ र उसको गार्डन तिनीहरूमा के भयो त तिनीहरू उसको पश्चात संघ संस्थामा लागे अर्थात संस्था बनाए अनि यी सबै प्रकारका मेथोडिस्ट कसरी आए त्यसपछि एकपछि अर्को गर्दै आए अलेक्जेन्डर क्याम्पलेल जोन स्मिथ अनि यस्ता अरू आए अन्त त सबैमा यहाँ जसो पेन्टिकोस्ट आएको थियो त्यस समय के भएको थियो तिनीहरू खुब सही रीतिले चलिरहेका थिए तपाईँलाई केले रोकेको थियो तपाईँ ठिक त्यही माटो फर्कनु भएको छ जहाँबाट तपाईँ आउनु भएको थियो ठिक त्यही किचडमा फर्के जाने फेरि त्यही गडबडीमा असहमतिमा फर्क जाने र संघ संस्था बनाएर तपाईँले वचनसँग सम्झौतो गर्नुभएको छ हरेक समयमा खुदाले केही नौलो कुरा पठाउनु भयो तपाईँले यसलाई स्वीकार्नु भएन यो सही हो फेरि विरोध असहमति र ध्यान दिनुहोस् जसरी मैले भनेको थिएँ अर्को दिनमा त्यो थोरै भुस पहिला निस्कियो त्यो रुटबाट रुट हुँदै पातहरूसम्म आइपुग्यो र माथि बालासम्म आइपुग्यो तब फेरि बालासम्म आयो यसरी आयो माथि आयो त्यो सानो भुसी गहुँमा भएर लगभग गहुँ चाहिँ देखिन्थ्यो अनि हामीले सोच्छौ कि यो गहुँ हो तर जब यसले कोट्याउनुहोस् तब यहाँ दाना पाउनुहुन्न यो त केवल बिउको सहायता गर्नेवाला हो ताकि बिउ बढेर परिपक्व होस् अनि यो सुकेर मर्छ र यसबाट जीवन निश्चय जान्छ अनि दानामा जीवन रहन्छ ध्यान दिनुहोस् यसैलाई तिनीहरू मण्डली भन्छन् जहाँ यसले आफ्नो बिउलाई रोपेको छ आज हामीलाई थाहा छ कि नामधारी मण्डलीहरू यद्यपि हाम्रो पेन्टिकोस्टलहरू हामी बाहिर निस्क्यौं हामी यहाँ सन्तुष्टि बनाउन सक्दैनौं हामीले आफ्नै झुण्डलाई बनाएका छौँ हरेक कुरा निस्केर आएका छन् हामीसँग यो हुनै पर्छ त्यो हुनै पर्छ यो हुनै पर्छ हामीसँग झुण्ड पनि हुन्छन् अनि यो झुण्डको उदय भएर आउँछ र भन्छ उहाँ त बादलमा आउनुभयो अर्को झुण्डले भन्छ ओहो ऊ त सेतो घोडामा आउँदैछ यो अब सबै ठिक छ हामी यी दुई झुण्डलाई बनाइरहेका छौँ बुझ्नुभयो यो के हो विरोधको बिउलाई रोप्नु हो जब उहाँ आउनुहुन्छ के पनि यहाँ होस् यहाँ आफ्नो वचनलाई अनुवाद गरी स्वयं आउनुहुन्छ जबसम्म त्यो समय नआउन्जेल हामी यसलाई पर्खिरहौं यसलाई बुझ्नुहोस् यसको बारेमा कुरा गरौं यद्यपि तपाईँले समयको सन्देश प्राप्त गर्नुभएको छैन हमेसा औलो उठाएर जो खुदाले गर्दै आउनुभएको छ अथवा जो उहाँले गर्नुभएको छ यही सबैलाई जो उहाँले गर्नुभएको छ सबैलाई बिर्सेर यहाँ यसै तरिकाले हामीले देखेका छौँ कि विरोधको बिउ यहाँ चलिरहेको छ अब हामी देख्छौ कि आजका मण्डलीहरू हाम्रा सबै मण्डलीहरूमा यस प्रकारको विरोधारोपण र विरोधी हावाहरू र के काट्छन् त हावाको नै काट्छन् हावा रोप्छन् त हावा नै काट्छन् हामी प्रार्थना सभाहरू नभएको कारणले हामीमा सेवकै नभएकोले जो हामी सेवा गर्नुपर्ने हो त्यो छैन यही नै हो विषय भनेको छ हामीहरूले हरेक चिजमा रुकावट राखेको हुनाले हेर्नुहोस् यद्यपि हाम्रा पेन्टिकोस्ट मण्डलीहरू कपाल काटेर स्त्रीहरू खुब बसिरहेको देखिन्छन् यो त बाइबलले अनुमति दिएको छैन रङ्गी बिरङ्गी अनुहारहरू औँलाहरूमा पालिस लगाएर यस्तै प्रकारका नकारात्मक कुराले भरिएका छन् पुरुषलाई हटाएर जस्तो रिक्कीहरू र यस्तै प्रकारका तीन चार पटक विवाह गर्ने र मण्डलीका डिकनहरू ओ यो के विरोधत्व हो यो त दुर्गन्ध हो कसरी तिनीहरू गर्न सक्छन् खुला यस्ता मण्डलीमा बस्नुहुन्न तिनीहरू यस्ता कार्यले संघीय बनिसकेका छन् र यसमा घुसिसकेका छन् कसैले गराउँदै भन्छ यसको बारेमा कारण यो हो कि तिनीहरू संघ संस्थातिर लात मारेर निकालिदिए प्रभु हामीलाई यस्ता मानिसहरू दिनुहोस् जो यी कुरामा लागेका छैनन् तर प्रभु उहाँको वचन भएका यसले त सच्चाईको बयान गर्नेछ यही हो हामीलाई चाहिएको हामीले के गर्ने त विरोधको बिउ रोप्ने सबैले दर्शाउँछ कि हामीले विरोधको बिउ हावा रोपेका छौँ र अब हामीले आँधीलाई काटेका छौँ ध्यान दिनुहोस्, यहाँ यिनीहरू अब छन्, एकजुट भएका छन् ताकि आगोमा जल्नको लागि। के तपाईँले ध्यान दिनुभयो? यसुले भन्नुभयो, पहिला तिनीहरूलाई जम्मा गर, तिनीहरूलाई बाँध, र ती बाँधेका सबैलाई एक ढेर लगाओ, र म तिनीहरूलाई जलाउने छु। त्यहाँ सानो बण्डल छ जसलाई मेथोडिस्ट भनिन्छ, बेप्टिस्ट, प्रेस्बिटेरियन, लुथरन नामले तिनिन्छन्। यी सबै विश्वव्यापी मण्डलीमा एकजुट भएको छ। के हो? तिनीहरूलाई पहिला जम्मा गर। हालेलुया! के तपाईँले बुझ्नुभयो? उहाँले यी भुसीलाई जम्मा गर्दै हुनुहुन्छ। सबभन्दा पहिला तिनीहरूलाई गहुँबाट टाढा राख, तिनीहरूलाई अलग राख, तिनीहरूलाई एकजुट गराओ र आगोमा जलाइदेऊ। तिनीहरू सबै जलाइनको लागि हुन खुदाको न्यायको द्वारा, जसले विरोधको बिउ रोपेका थिए मानिसहरूको बीचमा, जो तिनीहरूमा थियो खुदाको भक्तिको त भेष राख्छन् र उहाँको शक्तिलाई स्वीकार गरेका छन्, वचनलाई तिरस्कार गरिरहेका छन्। केवल केही धर्म गतिविधिलाई मात्र समातेर, केही रिवाज जो कसैले प्रभुको चालमा घुसाउने कोसिस गरेका छन्, यसले त केही गर्न सक्दैन। प्रभुको वचनमा केही घुसाइरहेका छन्। यही असहमतिको बिउ, विरोधको बिउ। म आज चिल्लाए जस्तो थियो एक महान अगमवक्ता धेरै समय पहिला आमोस, जब ऊ त्यस शहरमा हिँडेर आयो र भन्यो, म त अगमवक्ता होइन, न त अगमवक्ताको छोरा हुँ, तर यदि सिंह गर्जन छ को डराउँदैन र? उसले भन्यो, जब खुदा बोल्नुहुन्छ तर कसले भविष्यवाणी गर्ने? उहाँले त्यस न्यायको बारे बोल्नुभएको छ त्यो पीढ़ीको लागि। यसो भन्दै सत्य खुदा जो तपाईँले दावा गर्नुभएको छ कि सेवा गरेका छौ भनी, त्यही खुदा बर्बाद गर्दै हुनुहुन्छ तपाईँलाई। तपाईँ यसलाई टेपमा देख्नुहुन्छ र सम्झन सक्नुहुन्छ। साँचो प्रभु जो यी मानिसहरू अब एकट्ठा भइरहेका छन्, ठूला ठूला खेतीबाली, जो संसारको विश्वव्यापी मण्डली मण्डलीको लागि, र तपाईँ एक एक गरेर यसमा जाँदै हुनुहुन्छ। तपाईँ यसको अलावा अब बस्न सक्नुहुन्न। या त तपाईँ व्यक्तिगत रूपले बहिष्कृत हुनुहुन्छ, अथवा या घुस्दै हुनुहुन्छ। यहाँहरूको बीच वाली भूमि नै छैन, यो पशुको छाप हुनेछ। कोही व्यक्ति न त किन्न र बेच्न सक्छ जबसम्म उसले पशुको छाप नलाएसम्म के गर्न सक्दैन, अथवा विरोधी तत्वको रूपमा। अब यहाँबाट निक्लेर आउनुहोस्, यहाँबाट निक्लेर आउनुहोस्, भाग्नुहोस् त्यहाँबाट, यस्तो कुराबाट टाढा रहनुहोस्। जुन खुदाको तिनीहरू सेवा गर्नेको दावा गर्छन्, त्यही खुदाले उनीहरूलाई मार्नुहुनेछ। त्यो खुदा महान प्यारा खुदा, जसले यसो भन्दै ठिक छ, यसले प्रार्थना गर्नुभएको थियो कि तिनीहरू एकजुट हुन् भनी, तब उसले यो पनि भन्नेछ कि तपाईँ कसरी एकजुट भएर हिँड्न सक्नुहुन्छ तबसम्म आपसमा एकमत नहुन्जेल। उहाँले भन्नुभयो, एक जस्तो कि उहाँ र उहाँको पिता एउटै हो, र पिता चाहिँ वचन हो र उहाँ चाहिँ वचन देहधारी हो। उहाँ हुनुहुन्थ्यो, एक पितासँग एक हुनुहुन्थ्यो, किनभने उहाँ त खुदाले प्रत्येक गर्नुभएको वचन देहधारी हुनुहुन्थ्यो। अनि के आज यस्तै छ त अथवा अर्को कुनै दिनमा? हो श्रीमान, खुदा त एक हुनुहुन्छ, उहाँ यो चाहनुहुन्छ कि हामी उहाँमा एक भएको। यो एक कसरी हुन सक्छ? जसरी यसले त कन्या गर्भवतीलाई अस्वीकार गरेको छ, अनि यसले गरेको छैन दैविक सङ्घलाई अस्वीकार गर्ने, यो र त्यो भन्ने, ती मध्ये सबै गडबडीमा छन्। ती मध्ये त भन्यो भने कुनैले त खुदामा विश्वास पनि गर्दैनन्। विश्वास गर्छन् उहाँ खुदाको पुत्र हुनुहुन्थ्यो भनेर, विश्वास गर्छन् उहाँ यीशुको छोरा हुनुहुन्थ्यो भने, खुदाको पुत्र भनी भन्छन्। निश्चय नै जोडुवा भाइ लुथरनहरू, जङ्गलिकनहरू यसरी विश्वास गर्छन्। उहाँ एक वास्तवमा असल मनुष्य हुनुहुन्थ्यो। एक क्रिश्चियन विज्ञानले भन्छ उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, एक साधारण मनुष्य मात्र तिनीहरूले सोचेका छन्। तिनीहरू भन्छन् उहाँ अलौकिक हुनुहुन्न, किन? यदि उहाँ अलौकिक नहुनुभएको भए त फेरि उहाँ त दुनियाँको सबभन्दा ठूलो धोकेबाज हुनुहुन्छ, जो आजसम्म केही पनि छैन। उहाँ खुदाको अलावा केही पनि हुनुहुन्न, उहाँ त अलौकिक हुनुहुन्थ्यो, उहाँ नै खुदाई हुनुहुन्थ्यो। स्वयं खुदाका सबै गुण उहाँमा भएर शरीरमा हामीहरूले दिविजन आएका थिए, एक व्यक्तिमा भई खुदाको पुत्रको रूपमा। साँच्चै नै उहाँ त्यही हुनुहुन्थ्यो। अब हामी देख्छौ कि विरोध तत्व भित्र आएको छ, हामीलाई थाहा छ कि यो यही छ, कसैले यसलाई नकार्न सक्दैन। हो मेरो, केवल ध्यान दिनुहोस्, उहाँ त यही झुन्डको सर्वनाश गर्नुहुन्छ जसले उहाँको भन्छन् हामीले सेवा गरेका छौँ भने। तपाईँ यसलाई सोचेर हेर्नुहोस्, खुदाले आफ्नो बिउलाई रोप्नुभयो। म बन्द गर्दैछु किनकि अब प्रार्थनाको लाइनको समय हुन लागेको छ। खुदाले आफ्नो बिउलाई रोप्नुभयो र उहाँको बिउ हो ख्रिस्ट। केही रातमा यो प्रचार गर्नेछु जहाँ खुदाले आफ्नो नाम राख्ने निर्णय लिनुभयो। प्रभुको इच्छा भएमा हुन सक्छ एक नास्ताको समयमा, जुन दिन मसँग अलि धेरै समय भएको बेलामा। हेर्नुहोस्, उहाँ नै केवल एक मात्र बाँच्ने लुक्नेको ठाउँ हुनुहुन्छ। उहाँ नै केवल एक अधिपति राजा हुनुहुन्छ। उहाँ नै केवल सत्य खुदा हुनुहुन्छ। उहाँको अलावा अरू कोही पनि छैन। म नै खुदा हुँ र म बाहेक अरू कोही खुदा छैन भने उहाँले भन्नुभयो। यसुले भन्नुभयो, सुन हे इजरायलीहरू, म तिमीहरूको खुदा हुँ, एक खुदा हुँ, म यो आज्ञा थियो, म नै त्यो हुँ, किन तिमीहरू मलाई छोडेर अन्त हेर्छौ? हाँ, अर्को त आउनेछ, म मेरो पिताको नाममा आएको छु र तिमीहरूले मलाई स्वीकार गरेनौ, तर अर्को कोही आफ्नै नाममा आएको भए त तिमीहरूले स्वीकार गर्ने थियौ, अनि तिमीहरूले निश्चय सभामा यसै गरेर अर्कोलाई लिए। के तपाईँ कृष्ण हुनुहुन्छ? म बेप्टिस्ट हुँ। के तपाईँ कृष्ण हुनुहुन्छ? म पेन्टिकोस्ट हुँ। के तपाईँ कृष्ण हुनुहुन्छ? म मेथोडिस्ट हुँ। यस्तै अर्को अर्को नाम। तर जब यो येशु ख्रिस्टको नाममा कोही आउँछ, जति सक्दो टाढा तिनीहरू हिँडेका हुन् यस कुरामा तिनीहरू ज्यादा जान्न चाहँदैनन्। यसैले कि उहाँ वचन हुनुहुन्छ र वचनले नै यसलाई स्पष्ट गरेको छ। ध्यान राख्नुहोस्, केवल एक मात्र बाँच्नेको स्थान उहाँ त शरणको गुलाब हो। बाइबलले यसै भन्छ, उहाँ हुनुहुन्थ्यो। हरेक उपनाम शीर्षक बाइबल भित्र येशु ख्रिस्ट खुदाको अधिकारमा छ। उहाँ अल्फा हुनुहुन्थ्यो, ओमेगा हुनुहुन्थ्यो, सुरु र अन्त हुनुहुन्थ्यो। उहाँ जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो हुन आउनु नै छ, दाउदको मूल र डन्ठल हुनुहुन्छ। दुवै दाउदको जरो र डन्ठल पनि उहाँ नै हुनुहुन्छ। बिहानको तारा, सारणको गुलाब, तराईको लिली उहाँ हुनुहुन्छ। अल्फा ओमेगा, पिता पुत्र पवित्र आत्मा, यी सबै येशु ख्रीष्टमा उहाँ भित्र हुनुहुन्छ। उहाँ त पूरा रूपमा यहोवा खुदाको वचन देहधारी हुनुहुन्छ र हामीहरूको बीचमा रहनुभयो। यही हो उहाँ वास्तवमा हुनुहुन्छ। उहाँ सारणको गुलाब हुनुहुन्थ्यो। उनीहरूले सारणको गुलाबलाई के गरेका थिए? तिनीहरूले उहाँलाई गलत तयार निकाले, पिटर निकाले, लखेटर निकाले, निचोडेर फ्याँकिदिए। एक अति सुन्दर गुलाबको फूललाई लत्याएर फालिदिएर गुलाबबाट रस निकालेर जमिनमा लत्याएर फाले। त्यो थियो अति सुन्दर जीवन। यस्तो अरू कसैको जीवन पनि यहाँ थिएन। उहाँले जीवन जिउनु भएको थियो, तर उहाँलाई त सबैले तिरस्कार गरी कालवरीमा चढाए। बुझ्नुभयो? तिनीहरूले सारणको गुलाबको अभिषेकलाई लिएर हारूनमाथि राखिदिए। उहाँलाई अभिषेक हुनु थियो। उहाँ पवित्र स्थानमा गएर प्रभु बन्नुभन्दा पहिला उहाँलाई अभिषेक हुनु थियो। पवित्र पर्दाभित्र सारणको गुलाबको रूपमा उहाँको अभिषेक हुनु नै पर्थ्यो, ताकि हरेक साल अनुग्रहको सिंहासनमा गएर रगत छिड्कनको लागि। त्यसैले उहाँमाथि अभिषेकको आवश्यकता थियो, एक मधुर बासना उद्धारकर्ताको रूपमा प्रभुमा चढाउनको लागि। उहाँको अगाडि पाठोको रगत लिएर पाठो भएर अनि उहाँले पछि छर्कनु भयो त्यस रगतलाई। अनारहरू र घन्टीहरू उहाँको कपडाको घेरामा राखेर उहाँ केही कदम अगाडि हिँडेर यो भन्दै कि पवित्र 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 प्रभु यहोवाको भन्दै, ध्यान राख्नुहोस्, उहाँ नै त्यो सारणको गुलाब हुनुहुन्थ्यो। त्यही मधुर वासना उद्धारको उहाँका मानिसहरूमा अभिषेक दिनको लागि। तपाईँ उहाँको अगाडि आउन सक्नुहुन्न, केही रीतिरिवाज लिएर, अरू यस्ता कुराहरू लिएर उहाँको सामान्य तपाईँ आउन सक्नुहुन्न, तर सारणको गुलाबको अभिषेकलाई लिएर, जो कि वचन हो, उहाँ तराईको लिली पनि हुनुहुन्छ। अब तपाईँ कसरी अफिम प्राप्त गर्नुहुन्छ? तपाईँ लिली र यसलाई निचोडेर अफिम प्राप्त गर्न सक्नुहुन्छ। चिकित्सकहरू आफ्नो प्रयोगशालामा यसलाई प्रयोग गर्छन्। जमिनमा यताउति हिँड्ने चिल्लाउने स्त्रीलाई, जो कि रोनेको दौरा लागेको छ, जमिनमा यताउति हिँड्ने चिल्लाउने स्त्रीलाई, जो कि रुनीको दौरा लागेको छ, एक चिकित्सक अलिकति लिली अफिमलाई लिन्छ र उस स्त्रीको पाखुरामा घुसाइदिन्छ अथवा नसामा कहीँ दिन्छ, यसै गरी पुरुषलाई पनि, र तिनीहरू चिल्लाउन रोकिन्छन्, शान्त रहन्छन्। यो सबैको लागि केही समयको लागि हो, तर यो तबसम्म काम गर्छ जबसम्म अफिमले काम गर्न छोडेपछि फेरि तिनीहरू त्यही अवस्थामा आउँछन् जो थिए, त्यो भन्दा पनि बिग्रेको हालतमा। तर म तपाईँलाई भन्नेछु कि मेरा मित्रहरू, हो यो त एक खास अफिम हो, जो कि तराईको लिलीबाट मिल्छ, जो कि मलाई यो थाहा छ। उहाँ त तराईको लिली हुनुहुन्छ। उहाँ कालवरीमा निचोरिनु भएको थियो। उहाँ त हाम्रो अधर्मको लागि घायल हुनुभएको थियो। उहाँको कोर्रा खानेको कारणले हामी निको भएका छौँ। त्यसमा त फूलबाट निचोरिएको उहाँ त एक फूल हुनुहुन्थ्यो। उहाँ त महान फूल जो कहिले यहाँ बढेको थियो। यही थियो तराईको लिली र यो महान सारणको गुलाब। अब आज रात्रि यहाँ झुन्डिनु भयो स्वर्ग र पृथ्वीको बीचमा। म विश्वास गर्छु उहाँ नै यो समय हुनुहुन्थ्यो, अर्थात् दुनियाँको पापहरूलाई उठाएर अनि चङ्गाईलाई फेरि दुनियाँमा ल्याउनु भएको थियो। अनि बाइबलले भन्छ उहाँ नै हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। मित्र, जब खुदाले मूसालाई भन्नुभएको थियो त्यस जंगलमा, जो कि एक तस्वीर थियो उहाँको, पितलको सर्पलाई माथि चढाएर, अनि पितलको सर्पले पापको न्याय भएको दर्शाउँछ। सर्पले दर्शाउँछ कि पितलको सर्पले पाप पहिले नै न्यायमा आयो भनी दर्शाउँछ। जस्तो कि पितल अलौकिक न्याय, जस्तो कि पितलको वेदी जहाँ कि बलिदानलाई राखिन्छ। र एलियाले पनि माथि हेरेर अनि उनले भने आकाश यस्तो थियो जस्तो कि पितलको जस्तो। अलौकिक न्याय अविश्वासमा भएर राष्ट्रको त्यो अवस्था, जो कि खुदाबाट पछिल्लो जान्छ। पितलले न्यायको दर्शाउँछ, दैविक न्याय, र सर्पले न्याय पापको पहिले नै भइसक्यो भनी दर्शाउँछ। र येशु हाम्रो पापको निम्ति सर्प बनिनुभयो हाम्रो लागि, अनि खुदाबाटको न्याय उहाँले भोग्नुभयो। उहाँ हाम्रो अधर्मको लागि घायल हुनुभयो, पापको लागि कुल्चिनुभयो, हाम्रो शान्तिको लागि उहाँले तारना सहनुभयो, र उहाँको कोर्रा खानाको कारणले हामी निको भएका छौँ। हो, खुदाको अफिस त पूरा अफिमले भरिएको छ आज राति तपाईँको लागि। क्रिस्टियन मित्रहरू, तपाईँ बिमारी र समस्यामा हुनुहुन्छ। ओहो, तपाईँ चिन्तामा हुनुहुन्छ। यो त तपाईँको लागि बढी मुस्किल भएको छ नि। तपाईँ यसरी धेरै उभिन सक्नुहुन्न। तपाईँले त तपाईँ त यी आधुनिक दिनमा जंगली अवस्था जाने हुनुहुन्छ, जसरी तपाईँ बाँचिरहनु भएको छ। के तपाईँले जीवनको रेखालाई आज राति सुन्नुभयो? जो तिनीहरूले भने, त्यो रुसले भन्यो 55 र तिनीहरू 11 साँच्ची नै पूरा संसारको नियन्त्रणमा लिएको छ, होइन र? यो भन्दा पहिला कि यो घटना होस्, स्वर्गारोहण आउनेछ, ऱ्याप्चर। यसैले यो कति नजिक छ मित्रहरू? हो, यो त अहिले नै तपाईँको एकदम नजिकै छ, आएको छ। के तपाईँले उहाँलाई आज रात देख्नु भएन? सम्पूर्ण हृदयले उहाँ त तराईको लिली हुनुहुन्छ, अनि त उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। उहाँ त आज यही हुनुहुन्छ। आज राति उहाँलाई उहाँकै मानिसहरूको अगाडि माथि उठाउन, केवल मोसाले माथि उठाएका थिए पापको चिन्ह, न्याय गरेर, अनि केवल पापलाई होइन तर बिमारीलाई पनि। स्मरण राख्नुहोस्, यसुले भन्नुभयो जसरी मोसाले पितलको सर्पलाई उठाएका थिए, यसरी नै मनुष्यको पुत्रलाई पनि उठाउनु आवश्यक छ। के को लागि मोसाले यसलाई उठाए त? पापको लागि, अविश्वासको लागि, अनि बिमारीको लागि। येशु माथि उठाउनु भएको थियो र पनि पापको लागि, बिमारीको लागि र अविश्वासको लागि उठाउनु भयो। उहाँलाई छैनु कारण पनि यही थियो। अब आज रात्रि जब हामी यो महान दिनमा विरोधको बिउलाई देख्छौँ, यसु ख्रीष्टले लुकामा प्रतिज्ञा गर्नुभयो ती दिनहरूमा योभन्दा पहिला कि प्रभुको आगमन होस्, यस्ता मानिसहरू हुनेछन् जस्ता सदोमका मानिसहरू थिए ती दिनमा, जब मनुष्यको पुत्रले स्वयंमा प्रकट हुनेछ, जसरी मनुष्यको पुत्रले स्वयंको प्रकट गर्नुहुनेछ जुन अब्राहमसँग त्यहाँ इलोहिमको रूपमा गर्नुभयो। खुदा मानिसहरूको बीचमा देहधारी हुनुभयो र त्यहाँ अब्राहमसँग रहनुभयो र उसलाई दर्शाउनुभयो र साराले मनमा के सोचेकी थिइन् ती भनिदिनुभयो, उहाँको पछाडि बसेर, तम्बुको पछाडि बसेर, जो कि उहाँले कहिले देख्नु भएको थिएन, भनिदिनु भएको थियो उहाँले, र उसको नाम भनिदिनु भयो सारा। अब्राहम पुरानो नाम अब्राहम होइन, उसले सुरु गरिसकेको थियो बिना सोधेर, तर अब्राहम सारै होइन, SARAI होइन, तर SARAH सारा, तिम्रो स्वास्नी सारा कहाँ छिन्? अब्राहमले भने तपाईँको पछाडि टेन्टमा छिन्। उहाँले भन्नुभयो म तिनलाई समयको ऋतु अनुसार भेट्नेछु। यो सुनेर सारा हाँसिन्। उहाँले भन्नुभयो तिमी किन हाँस्यौ? अब यसुले भन्नुभयो यो भन्दा पहिला कि यो ठुलो विरोधी एकजुट होस् र जलाइयोस्, यसै समयमा मनुष्यको पुत्रको प्रकटीकरण हुनेछ स्वयंको ठीक त्यसै तरिकाले जसरी उहाँले गर्नुभएको थियो। र त्यो के हो? यो यही हो उठाइनु, माथि उठाइनु नयाँ तरिकाद्वारा तपाईँको अगाडि। त्यही येशु ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। के यो कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? तब आउनुहोस् हामी प्रार्थनामा आफ्नो सिधा झुकाउ। प्रिय खुदा, हामी तपाईँलाई प्रेम गर्छौ प्रभु, तपाईँको वचन भोजनको लागि अति योग्य छ हामीहरूको लागि प्रभु। हामी तपाईँलाई केवल माया गर्छौ प्रभु, हामी तपाईँद्वारा नै बाँचेका छौँ प्रभु। हामीलाई थाहा छ कि तपाईँको शक्ति कहिले क्षण हुँदैन र यही हाम्रो लागि प्रशस्त छ प्रभु। हामी तपाईँको सजाइएको टेबललाई माया गर्छौ, तपाईँको आसपास वचनमा र आशिषहरूमा रमाउँदै प्रभु, जब हामी यसरी जम्मा हुन्छौ भाइहरू र बहिनीहरू सबै मिलेर, जो कि रगतको द्वारा, खुदाको पुत्रको रगतको द्वारा, जो कि तपाईँको रगतलाई किनेको छ, र आज रात्रि हामी यहाँ आएका छौँ प्रभु। हामीले आज रात्रि बिमारीको लागि यो समय तय गरेका
छौँ
र वचनको आधारमा तपाईँ यसो भन्नुहोला, तपाईँको कोरा खाएको कारण हामी निको पारिएका छौँ। तब त प्रार्थना गर्नुपर्ने आवश्यक छैन, केवल आफ्नो गल्तीलाई, पापलाई स्वीकार गर्नुपर्छ। तपाईँले कोरा खाएको कारण भूतकाल हामी निको पारिएका छौँ। ओहो, यो कस्तो उद्धारको दिन हो! इम्मानुएलको यस्तो प्रतिज्ञालाई हेरौं। यही हो वास्तवमा सत्य हो। तपाईँले भन्नुभयो केही क्षणको लागि अनि संसारले मलाई देख्ने छैन, तर पनि तिमीहरूले मलाई देख्नेछौ, अनि म व्यक्तिगत उच्चारण म भनेर म तिमीहरूको सँग रहनेछु, यद्यपि तिमीहरू भित्र हुनेछु, जगतको अन्तसम्म म तिमीहरूको साथमा रहनेछु, र समयको अन्तसम्म यो महान समाप्तिको तपाईँ भन्नुहुनेछ। यो हुनुभन्दा केही अगाडि, यो त जसरी अन्य जाति नगर सदोममा आगो खस्नुभन्दा पहिलाको अवस्था थियो, त्यसरी नै मनुष्यको पुत्रको प्रकाश पनि फेरि जसरी सदोममा भएको थियो त्यसरी नै हुनेछ। पिता, यो मानिसहरूले बिर्सन नसकेका हुन्, नभुलुन् र विनति गर्छु प्रभु, यी साना कुराहरू, यदि मैले गल्ती भनेको भए मलाई माफ दिनुहोस्, अगाडि खिचिरहेको छ, म तिनीहरूलाई माया गर्छु प्रभु, म विनती गर्छु कि तिनीहरूले यसलाई नभुलेका हुन्। यो रात ती महान रात मध्ये एक रात भएको होस् प्रभु, हरेक बिमारीहरू, रोगीहरू, अन्धा, जे जति छन् यहाँ प्रभु, यिनीहरू निको भएका हुन्, हरेक पापी आज राति बाँचेका हुन्, तिनीहरूको हृदयमा ठिक तरिकाले, यदि तिनीहरू अविश्वासीहरू हुन् भने, र तिनीहरूले यसै समयमा ख्रीष्टलाई स्वीकार गरून् प्रभु, बक्सनुहोस् यसलाई प्रभु, यो सबै तपाईँकै हातमा छ प्रभु, हामी तपाईँमा नै समर्पित हुन्छौँ प्रभु, हामीहरूको मध्यमा तपाईँ आएको हामी चाहन्छौ। तपाईँले भन्नुभएको छ यहुन्ना 14:12 जसले ममा विश्वास गर्छ त्यसले जो मैले गरेको छु त्यही कार्य त्यसले पनि गर्नेछ। तपाईँ कसरी थाहा पाउनुहुन्छ कि तपाईँलाई मानिसहरूले चिनुन् भनेर? मोसाले भने बमोजिम तपाईँ अगमवक्ता हुनुहुन्छ जो आउने हुनुहुन्छ। तिनीहरूसँग सयौं वर्षसम्म अगमवक्ता थिएनन्, हरेकको हातमा विरोधी तत्व थियो, तर पनि खुदाको वचनको पूर्तिकरण भने भइरहेको थियो, यसकारण वचन देहदारी हुन आयो, यसैले विरोधीले पनि यसै गर्यो। र पिता, यसलाई हामीले फेरि भएको देखेका छौँ आज राति, यो विरोधी त एकदम ठुलो समूह भएर आइरहेको छ, अनि हामी वचनलाई पनि यसरी नै बढिरहेको देखेका छौँ। आज राति हामीलाई आशिष दिनुहोस् पिता, हामी तपाईँमा नै स्वयंको समर्पित गर्छौँ, तपाईँको वचनमा नै समर्पित गर्छौँ, जे जति आवश्यक छ हाम्रो परिपूर्ति गरिदिनुहोस् प्रभु, हामीमा भएर गर्नुहोस्, येशु प्रभुको नाम माग्छौ, आमेन। हामीलाई थाहा छैन कि उहाँले के भन्नुभयो, उहाँ चाहनुहुन्छ कि हामीहरूको बीचमा केही भन्नको लागि, यसैले केही समय, केही क्षण सावधानी र डरसँग बस्नुहोस्।
Amen.
आमेन। के तपाईले कहिले वचनमा पढ्नु भएको छ कि जब दुष्ट आएको थियो अनि तिनीहरू सबै एक आपसमा एकजुट भएका थिए र तिनीहरू दुष्टसँग त एक ठूलो दलको शक्ति थियो र प्रभुको आत्मा एक मनुष्यमा उत्रनु भयो र उसलाई भन्नुभयो अनि उसले अगमबाडी बोल्यो अनि कहाँ जाने अनि बस्ने र प्रतिज्ञा गर्ने अनि तिनीहरूले तिनका दुश्मनहरूलाई नाश पारे। यो त्यहाँ फेरि आउँछ, त्यहाँ एक स्थान छ जहाँ तपाईँका दुश्मनहरूको नाश हुन्छ। बुझ्नुभयो? खुदाको हातलाई सहारालाई लिनुहोस्। खुदाको भुजबल नै ख्रिस्ट हुनुहुन्छ, साँच्ची नै उहाँको वचन। यसैले यसलाई आज राति तपाईँ आफ्नो हृदयमा लिनुहोस्। जबकि हामी प्रार्थना पंक्तिमा मानिसहरूलाई बोलाउँदैछौ, म विश्वास गर्छु कि बिल्लीले प्रार्थना कार्डहरूलाई आजको लागि बाँटी सकिन होला। बी 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 नम्बर आउनुहोस्, यस बी चाहिँलाई लिऊ 85 नम्बरलाई। गएको राति हामीलाई 15 व्यक्ति थिए। गएको रातमा लगभग हामी धेरै जसो 15 व्यक्तिलाई नै हेर्ने गर्छौ। तब कार्डलाई हामी रोक्छौ, अब हामी तिनीहरूलाई हेर्नेछौ। आउनुहोस् 15 कोसिस गरौं। 85 बी, बी को मतलब बी माने ब्रनम, तपाईँलाई थाहा छ। बी 85 100 र ल हेरौ यसलाई। बी कसलाई थियो? 85 हात उठाउनुहोस्। यो हो, ठिक हो, ओ पछाडि पट्टि सबै ठिक। 85 अगाडि आउनुहोस्। अब मेरो छोरो यहाँ छ, यसैले हुनसक्छ यहाँ नयाँ होला, यो कसरी गर्ने हो सायद थाहा नहोला। मेरो छोरा यहाँ आएर अथवा अरू कोही आएर, यदि मेरो छोरा आउन सक्षम भएन भने या भाइ बोर्डर्स या अरू कुनै आउनुहुनेछ, कोही व्यक्ति त्यहाँ आउनेछ र यी कार्डहरूलाई लिनेछ जसमा 100 जति छन्। मानिसहरूको अगाडि उभिएर तिनीहरूलाई सामेल गराउँछन्। यसैले उसले तपाईँलाई कार्ड दिनेछ, उसले केवल कार्ड दिनेछ र उसले यो भन्ने छैन कि तपाईँ मञ्चमा जानुहोस् भनेर। उसलाई यस कुराको थाहा छैन, न त मलाई नै थाहा छ। म त राति आउँछु, केवल 10 या 15 निकाल्छु कहीँबाट ती कार्डहरू मध्येबाट। यस प्रक्रियाले त तपाईँको चङ्गाईलाई केही असर पार्दैन। तपाईँ त्यही बस्नुहोस्। गएको रातलाई हेर्नुहोस्, कतिजना हिजो राति पनि हुनुहुन्थ्यो, ल त तपाईँको हात हेरौँ। कति त केवल यसै नै निको भएका थिए, त्यो पुरै सभा बसेको कारणले। अब त्यो 85 कार्ड थियो, 86 87 88 89 90। यी सबै यहाँ आउनुहोस्। बी 85 86 87 88 89 90। हाँ, त्यो थियो एक। वास्तवमा हामीलाई चाहिएको छ। यदि कसैले यहाँ छ, अर्को चाहिँ हो, यही थियो जसको ठिक गर्यो। 90 90 100 अब 91 92 93 94 95 96 97 98 99 100। यदि तपाईँ हिन्डुल गर्न सक्नुहुन्छ भने, यदि तपाईँ, मैले तपाईँको जोडीलाई देखेको छु, तीन पाङ्रे कुर्सी यहाँ छन्, चार मध्येमा विश्वास गर्छु कि मैले देखिरहेको छु। यदि तपाईँले प्रार्थना कार्ड पाउनु भएको छ भने त्यही नम्बरबाट तपाईँलाई बोलाइनेछ र यताउति नजानुहोस्। केवल आफ्नो हात उठाउनुहोस्, हामी तपाईँलाई यहाँ ल्याउनेछौँ। अनि यदि तपाईँले प्रार्थना पत्र पाउनु भएको छैन भने त्यही बस्नुहोस् र प्रार्थना गर्नुहोस् अनि भन्नुहोस् कि प्रभु येशु मलाई आज राति निको पार्नुहोस्। यहाँ कतिजना हुनुहुन्छ जसले प्रार्थना पत्र पाउनु भएको छैन? आफ्नो हातलाई उठाउनुहोस्। हो, मेरो प्रभु, ठिकै छ, आउनुहोस्। केवल यही भनौ, म विश्वास गर्छु कि यो धर्मद्रोही त होइन, तर यहाँ एक सानी आइमाई छ जसको एक पटक प्रार्थना पत्र थिएन। हामीले भन्यौ, ऊ त भिडको धकेल्दै अगाडि आई र उसले भने, अब ध्यानले सुन्नुहोस्, यदि म त्यस व्यक्तिको पोसाकलाई मात्र छुन पाए भने म पुरै निको हुने थिएँ। कतिजनालाई यो घटना थाहा छ? आज सबै ठिकै छ। उसले भन्यो, के गरेकी थिए? के गरेकी थिए उसले? उसले उसलाई छोएकी थिए अनि गई उता बसी। र यसुले घुमेर उहाँलाई थाहा छ कि त्यो स्त्री कहाँ छिन् भने, यो के सत्य हो? उहाँलाई थाहा थियो कि स्त्रीको समस्या के थियो, त्यो सत्य हो? उहाँलाई उसको समस्या थाहा थियो, यसैले उहाँले उसलाई भनिदिनु भयो कि उसको समस्या के थियो भनेर। र उसले आफ्नो शरीरमा महसुस गरेकी थिए कि त्यो रगत बग्ने बिमारीबाट त्यो मुक्त भएकी थिए। रगत बग्न बन्द भएको थियो उसले महसुस गरेकी थिए, के सत्य हो? यो कसरी भयो त? किनकि उसले उसलाई छोएकी थिए। अब यहाँ आज राति कतिजना क्रिस्चियनलाई यो कुरा थाहा छ, हिब्रूको किताब अनुसार, हिब्रूको किताब जो यस समय येशु महायाजक हुनुहुन्छ, महायाजक प्रधान पुजारीलाई भावनाको द्वारा छुन सकिन्छ, दुर्बलताको भावनाको द्वारा छुन सकिन्छ। के उहाँ प्रधान पुजारी हुनुहुन्छ? सबै ठिकै छ। यदि उहाँ त्यही प्रधान पुजारी हुनुहुन्छ, ठिक त्यही कार्यालय, प्रधान पुजारीको कार्यालय, तब फेरि उहाँले कसरी कार्य गर्नुहुन्छ त? उहाँ त त्यसै नै कार्य गर्नुहुन्छ जसरी पहिला उहाँले गर्नुभएको थियो। के तपाईँ विश्वास गर्नुहोस् यसलाई? तब त यी सबै कुराहरू त्यसरी नै हुनेछन्। यदि तपाईँ यसमा विश्वास गर्नुहुन्छ भने तब त सबै ठिकै छ। कतिले यसलाई विश्वास गर्नुहुन्छ? आफ्नो हात उठाएर भन्नुहोस्, म त वास्तवमा यसलाई विश्वास गर्छु। सबै ठिकै छ। योभन्दा पहिला कि तिनीहरू प्रार्थना पंक्तिमा आउन, अब आउनुहोस्, प्रार्थना पंक्तिलाई बनाऊ। मलाई थाहा छ उहाँ यही हुनुहुन्छ, उहाँको उपस्थिति महसुस गर्छु र मलाई थाहा छ कि उहाँ यही हुनुहुन्छ। आउनुहोस्, के प्रार्थना पंक्तिको लागि तयारी भयो? अब म उहाँबाट बोलाउन चाहन्छु, तपाईँ प्रार्थना भरि बस्नुहोस्, केवल प्रार्थना गर्नुहोस्, केवल यस दिशातिर हेर्नुहोस् र प्रार्थना गर्नुहोस्, केवल विश्वास राख्नुहोस्। सानी स्त्री यहाँ मलाई हेरेर बसिरहेकी छिन्, हो त्यो चश्मा लगाएकी, उतापट्टि कि त्यो सानी स्त्री, के तपाईँ त्यस स्त्रीलाई देख्नु भएको छैन? त्यो टाँसिएकी स्त्री, यता हेर्नुहोस् त, देख्नुभयो? उनी हृदयको रोगले ग्रसित छन्। के तपाईँ विश्वास गर्नुहुन्छ कि खुदाले तपाईँलाई निको पार्नुहुन्छ भनेर? यदि तपाईँ विश्वास गर्नुहुन्छ भने आफ्नो हातलाई उचाल्नुहोस्। यो हो तपाईँको जो समस्या थियो त्यो ठिक हो। अब यदि त्यो तपाईँको समस्या थियो तब तपाईँ आफ्नो हात उठाउनुहोस् र ताकि मानिसहरूले तपाईँलाई देख्न सकुन् कि यसरी हात उठाउनुहोस्। तपाईँमा यो समस्या अब उपरान्त रहने छैन। तपाईँको विश्वासले तपाईँलाई सम्पूर्ण निको पारेको छ। उहाँ त सधैँभरि हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। हो, त्यहाँ छ विरोधी, तर येशू ख्रीष्ट हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। अब केवल प्रार्थनालाई जारी राख्नुहोस्। बुझ्नुभयो? तपाईँले त्यहाँ माथि आउनु आवश्यक पर्दैन। तपाईँ ठिक भएको तपाईँले जानुहुनेछ। अब यहाँ एक महिला छिन्, म यिनलाई टाढा टाढासम्म पनि कहिले चिनेको छैन, जिन्दगीमा पहिले पटक देखेको हुँ, र प्रार्थना कार्डको साथमा छिन् र थाहा छैन कि कहिले उनको कार्डको नम्बर बोलाउने हो भने या बोलाइँदैन। कसैले तपाईँलाई केवल प्रार्थना कार्ड दिएको थियो र तपाईँको नम्बरलाई बोलाएको थियो, यसैले तपाईँ यहाँ माथि आउनु भएको थियो, होइन र तपाईँमा के छ, के हो, को हो, मैले कसै गरी पनि तपाईँलाई चिनेको छैन। तपाईँ कहाँबाट आउनु भएको हो, तपाईँ के इच्छा लिएर आउनु भएको, मलाई केही पनि थाहा छैन तपाईँको बारेमा। म त एक मनुष्य हुँ जस्तो तपाईँ एक महिला हुनुहुन्छ। के यो साँचो हो? ठिक यही तस्विर एकपल्ट बाइबलमा आएको थियो, सन्त यूहन्नाको चौथो अध्यायमा। अब तपाईँ भन्नुहोस्, तपाईँ के गर्नुहुन्छ भाइ बर्नम? तब त केवल केही क्षण पहिले केवल दौड़को लागि त्यो गरिएको त्यो गियर खिच्दै, बुझ्नुभयो त? मलाई केही थाहा छैन, बुझ्नुभयो? उहाँले त यो गर्नुपर्छ, मलाई थाहा छैन कसरी यो आइमै यहाँ बाहिर आई। मैले कहिले त्यो स्त्री जीवनमा देखेको पनि थिइनँ। उनी त मेरो लागि एकदमै नौलो थिइन्। म विश्वास गर्छु कि त्यो स्त्री थिए। को व्यक्ति हो त्यो अहिले निको पारियो? सभाबाट बाहिर आएर देख्नुहोस्, ठिक छ होइन? तपाईँ अर्को मसँग नौलो हुनुहुन्छ। यदि यो ठिक हो भने यसरी आफ्नो हातलाई उठाई हल्लाउनुहोस्। देख्नुभयो? मैले यो स्त्रीलाई कहिले देखिन, तर तिनी यहाँ बसिरहेकी छिन्, विश्वास गर्दै बसिरहेकी छिन्। अब उनले केही त छोइन, के छोइनन् त? यसले त केही असल हुँदैन मलाई छोएर, तर कसैलाई छोइन उनले। तर अब के तपाईँ देख्नुहुन्न कि वास्तवमा बाइबल खुदाको वचन हो भनेर? उहाँ त हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। हामी पवित्र आत्मा जो कि ख्रीष्ट हुनुहुन्छ उहाँका मन्दिर भएका छौँ। बुझ्नुभयो? यही हो वास्तविक बिउ। तब यदि वास्तविक पवित्र आत्मा वास्तविक बिउ जो वचन हो यसमा आएर बस्नुहुन्छ, होइन त? यसले केवल आएर हिस्सा लिने मात्र होइन, तपाईँले पनि पूरा लिन सक्नुहुन्छ। देख्नुभयो? हरेक वचनमा यहाँ कारण यो हो, उहाँ आधा खुदा हुनुहुन्न, उहाँ त सम्पूर्ण खुदा हुनुहुन्छ। बुझ्नुभयो? र यसैले हो अब स्थान लिने। अब यहाँ एक स्त्री छिन् जसलाई मैले कहिले चिनेको छैन, देखेको छैन। येशूले पनि एक समय यस्तै स्त्रीलाई भेटाउनु भएको थियो। हुन सक्छ यस्तो अवस्था नहोला, यो कुरा मलाई थाहा छैन। र उहाँ इनारको किनारमा बसिरहनु भएको थियो। उहाँलाई तल सामरियामा भई अवश्य जानु थियो। र हामी देख्छौ कि सामरिया एक पहाड़ी मुलुक थियो, र उहाँ एरियो हुँदै जाँदै, अर्थात सामरियाको वरिपरि हुँदै जाँदै हुनुहुन्थ्यो, अनि सुखार नामक नगर हुँदै आउँदै हुनुहुन्थ्यो। र उहाँ इनारमा गई बस्नुभयो अनि आफ्ना चेलाहरूलाई खानाको लागि पठाइदिनु भयो। कति प्रकारका जातिहरू यस संसारमा छन्? तीन प्रकारका जातिहरू छन्, हाम, सेम र याफेत। तीन जाति हामीहरू सबै नोवाबाट आएका हौ, अनि बाँकी दुनियाँ र मानिसहरू नष्ट भएका थिए त्यति बेला। केवल तीन जातिका मानिसहरू ती हुन्, यहुदी, अन्य जाति र सामरी, जो कि आधा यहुदी र आधा अन्य जातिको मिश्रण हो। र यही तिर तीन जातिहरू यस दुनियाँमा छन्। बुझ्नुभयो? केवल तीन जाति, हरेक कुरा खुदामा तीनले सिद्ध पार्छ। केवल यही जसरी यी तीनमा आज राति कुरा गरिरहेको छु, तीन प्रकारका विरोधी अर्थात विरोधका तीन तहत वचन देहदारी हुनुमा यस्तै। बुझ्नुभयो? अब अनि उहाँ यहुदीसँग कुरा गर्नुभएको थियो, फिलिपलाई भन्नुभयो, जब उसले नथानियललाई माथि लिएर आएका थिए, ऊ कहाँ थिए त? र भने मैले उसलाई तब देखे जब ऊ रुख मुनि बसेर प्रार्थना गर्दै थियो। उहाँले भन्नुभयो, अन्द्रियासले पिटरलाई लिएर आएको थियो, उहाँले भन्नुभयो, तिम्रो नाम साइमन हो र तिमी अब उपरान्त पिटर भन्ने छौ, भन्नुभयो, तिमी योनाका छोरा हौ। बुझ्नुभयो? अब ती सबै यहुदीहरू थिए, तर यहाँ उहाँ अब अन्य जातिहरूमा जानुहुन्छ, अन्य जातिमा होइन तर एक सामरीको सँग। अब यो हो अन्य जातिहरूको समय। उहाँले एकपल्ट पनि अन्य जातिको लागि स्वयंमा प्रदर्शन गर्नु भएन। वचनमा खोज्नुहोस्, कहिले पनि यस्तो भएन, तर उहाँले प्रतिज्ञा गर्नुभएको थियो लुका 22 अध्यायमा, उहाँको आगमन भन्दा पहिले त्यही गर्नुहुनेछ। तर उहाँ त्यहाँ बस्नुभयो र यहाँ आधा यहुदी र आधा अन्य जाति निस्केर आएकी छे, एक स्त्री सामरी। अनि उहाँले उसलाई भन्नुभयो, हे स्त्री, मलाई पानी पिलाऊ। उसले भनी, किन यति धेरै रूपमा तपाईँ माग्न नपर्ने हो? यसरी हामी त यहाँ त छुवाछुत छ, तपाईँ त एक यहुदी हुनुहुन्छ र म एक सामरी। उहाँले भन्नुभयो, यदि तिमीलाई यो को हो भने चिन्थ्यौ भने त मसँग तिमीले पानी माग्ने थियौ। उहाँले के गर्दै हुनुहुन्थ्यो? उसको आत्मामा कन्ट्याक्ट गर्दै हुनुहुन्थ्यो र जति सक्दो छिटो उहाँले यस भित्रको समस्या थाहा पाउनु भयो। ठिक छ, उहाँले उसलाई भन्नुभयो, जा गएर आफ्नो पतिलाई लिएर आइजा। उसले भने, मसँग कोही पति छैन। उहाँले भन्नुभयो, ठिक हो, तिमीले 5 पति गरिसकेकी छौ। अब हेर, जब फरिसीहरूले उहाँले यसो गरेको देखे, ठिक त्यही विरोधी वचनको बीचमा थियो। तिनीहरूले के भनेका थिए? तिनीहरूले भने, यो मनुष्य त बालजबुल हो, एक ज्योतिषी हो। बुझ्नुभयो? र यसले भन्नुभयो, जसले कहिल्यै यसरी भनेको पवित्र आत्मामा जब आउँछ तब यस्तै काम गरेको हुन्छ, जो कोही कहिल्यै क्षमा पात्र हुँदैन। त्यहाँ छ तपाईँको विरोधी बीज, देख्नुभयो? तर उहाँले भन्नुभयो, तब उहाँले तिनीहरूलाई माफ गर्नुहुनेछ, किनकि त्यस समय पवित्र आत्मा आउनुभएको थिएन। एक महान बलिदान, त्यो बलिदान बलिदानको रूपमा पाठो अहिलेसम्म चढाइएको थिएन। तर तब त त्यस स्त्रीले त्यो सोचेकी पनि थिइन। त्यस स्त्रीले भनी, महोदय, मलाई ज्ञात भएको छ कि तपाईँ आगमकता हुनुहुन्छ भनेर। तिनीहरूको बीचमा 100 वर्षदेखि आगमकता आएको थिएन। उसले भनी, मलाई थाहा भयो कि तपाईँ एक आगमकता हुनुहुन्छ। अब हामीलाई यही ख्रिस्ट हो भनी थाहा भयो, जसलाई मसीह ख्रिस्ट भनिन्छ। जब ख्रिस्ट आउनुहुनेछ तब त यही कुरा उहाँ गर्नुहुनेछ। ठिक छ, यदि त्यही उहाँले जे गर्नुभएको थियो तब त उहाँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। यसरी नै उहाँ स्वयंलाई चिनाइनुहुन्छ। के यो त्यही आज पनि एक समान होइन र? ठिक त्यसै नै अवश्य हुनेछ। अब यहाँ एक स्त्री छ, एक पुरुष छ, त्यो फेरि भेट्न जाँदैछ। त्यो स्त्री अब त्यो होइन, म अब त्यो पुरुष होइन, तर अझै पनि त्यही पवित्र आत्मा स्वयं यहाँ हुनुहुन्छ। अनि प्रतिज्ञा गर्नुभएको छ कि जो उहाँले गर्नुभएको थियो त्यही गर्नुको लागि हामीमा ठिक त्यही काम हुनेछ, जसरी मनुष्य पुत्रको प्रकटीकरणमा ती दिनहरू भएको थियो, आज पनि त्यसै नै हुँदैछ। अब म तपाईँलाई चिन्दिन, हामी दुवै पूर्ण रूपमा नौला छौ एक आपसमा, र तिमी यहाँ उभिरहेकी छौ। यहाँ कोही हुन सक्छ, सक्छ तपाईँमा कुनै गल्ती हुन सक्छ नहोला पनि, मलाई थाहा छैन। तर यदि प्रभु येशूले ममा प्रकट गरिदिनु भएकोमा उहाँको पवित्र आत्माको द्वारा तपाईँको समस्या के छ भनेर, तब त के तपाईँ विश्वास गर्नुहुन्छ कि यो खुदाको पुत्र हुनुहुन्छ भनेर? र मनुष्यको रूपमा भई, यो त केवल एक ढाँचा हो, रूप हो, यस मन्दिरको लागि जसलाई खुदाले प्रयोग गर्नुहुन्छ, जसलाई उहाँले चुन्नुहुन्छ। उहाँको प्रभुत्वमा अनुग्रह र चुनावमा भई काम गर्नुहुन्छ। यसैले तर तपाईँ विश्वास गर्नुहोस्, तपाईँले गर्नुपर्नेछ। के गर्नुहुन्छ? हो, म विश्वास गर्छु। आमेन। कतिजना श्रोताहरूले विश्वास गर्नुहुन्छ? हामी यहाँ दुवै उभिएका छौँ ज्योतिको अगाडि, जो कि हामीले जीवन कालमा कहिले देखेका छैनौँ आपसमा। अर्को विचार नगरिकन कि त्यो स्त्री को थिए त, के हो त्यो, त्यो कहाँबाट आई, त्यो स्त्रीले के चाहन्थे। मैले उसलाई आफ्नो जीवन कालमा कहिले पनि देखेको थिइन, अरू कुनै तरिकाले पनि मैले स्त्रीलाई जीवनमा कहीँ देखिन। तर हेर्नुहोस्, यो यहाँ तपाईँहरूको बीचमा म के गर्ने कोसिसमा छु कि त्यो विरोधीलाई अब तपाईँबाट टाढा भगाउने कोसिसमा छु। र वचनमा विश्वास गर्नुहोस्, जबकि वचन देह हुन गयो हाम्रै बीचमा, यही हाम्रै शरीरमा भएर वचन जीवित रूपमा चलेको छ। यसले यो देखाउनको लागि कि खुदाको उपस्थिति छ भने, अब उहाँले यस स्त्रीलाई यो बक्सन हुनेछ। ऊ चाहन्छ कि आदरको कारण हुनको लागि, यो त बिना बाल बच्चे कि थिए, त्यस स्त्री त बाल बच्चा चाहन्थी। त्यो स्त्री लगभग 40 वर्ष कि थिए, त्यो त एक प्रकारले वास्तवमा उसको लागि असम्भव थियो। तिनीहरू ठिक त्यहाँ बसिरहेका छन्। अब स्त्री जो पूरा जीवनमा बाँझ थिए, र यसरी यहाँ मञ्चमा आउनुहोस् र प्रभु तिनीहरूलाई बच्चा दिनुहुन्छ। जसलाई थाहा छ तपाईँहरू मध्ये हात उठाउन सक्नुहुन्छ। बुझ्नुभयो? हेर्नुहोस्, म यो प्यारी बच्चीलाई लिन्छु, उठाउँछु। अर्को दिनमा आइतबार मैले यहाँ छोडेपछि, आइतबारको दिउँसो, त्यो उसकी आमा बाँझ थिए, प्रभुले बोल्नुभयो, र यो छोटी बच्ची सानो मधुर कुरा के ती यहाँ छिन् त? कहाँ छिन् तिनी? यहाँ छिन् तिन, ठिक यहाँ बसिरहेकी छिन्। उसकी आमा त्यहाँ बसिरहेकी छिन्, त्यहाँ छिन् सानी केटी, त्यहाँ स्वयं उसलाई हेर्नुहोस् त। त्यो केटी बोलिएको वचन हो, खुदाबाट बोलिएको वचन। अब के तपाईँ अब विश्वास गर्नुहुन्छ उहाँमा तपाईँ आफ्नो सम्पूर्ण हृदयले? के तपाईँ यी आशिषहरूमा विश्वास गर्नुहुन्छ कि जो यहाँ छन्, जो अब तपाईँ यहाँ महसुस गर्नुहुन्छ? के खुदाले उत्तर दिनुभयो त? यदि खुदाले यो मलाई भन्नुभयो कि तपाईँको नाम के हो भनेर, तपाईँको बच्चाको नाम के हो, के तपाईँ विश्वास गर्नुहुन्छ? तब श्रीमती थोम्सन, तपाईँ घर जान सक्नुहुन्छ, तपाईँको बच्चा हुनेछ। यदि तपाईँ यसलाई सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ भने, के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ सम्पूर्ण हृदयमा? केवल विश्वास राख्नुहोस्, शंका नगर्नुहोस्, केवल खुदामा भरोसा राख्नुहोस्। खुदा त खुदा हुनुहुन्छ। यो तपाईँ कसरी गर्नुहुन्छ महोदय? म त जान्दछु कि हामी एक आपसमा नयाँ छौँ भने। केवल यही समय मैले मेरो जीवनमा तपाईँलाई पहिलोपल्ट देखेको छु, यहीँबाट चिन्दछु म तपाईँलाई। तपाईँ यहाँ कहिले आउनुभयो? अनि सायद म सोच्दछु कि भाइ सेकेरियन तपाईँको चाचा हुनुहुन्छ अथवा के हो, मेसिगन, भाइ मेसिगन गायक, जब तपाईँ आउनुभएको थियो अनि तब मैले तपाईँलाई प्रार्थना पंक्तिमा जाँदै गरेको देखे। अब तपाईँसँग नयाँ भएकोले र तपाईँ पनि नयाँ हुनुहुन्छ मेरो लागि, अनि म एक नौलो छु हरेक तरिकाबाट। अब यदि तपाईँको विषयमा प्रभु येशू मबाट भएर केही बोल्नु भयो, तपाईँको विषयमा हुन सक्छ, तपाईँको केही इच्छा छ भनिदिनु भयो भने, आउनुहोस्, केवल यही भन्नुहोस्, तपाईँ के हुनुहुन्छ मलाई भन्नुहोस्, तपाईँको चाहना के छ। अब उहाँले तपाईँलाई दिइसक्नु भएको छ कुरो यति हो कि यसलाई मजबुत रूपमा प्रशस्त भरोसा गरी विश्वास गर्नुहोस्। अब कतिजना यसलाई बुझ्नुभयो त? केवल प्रशस्त भरोसा राख्नुहोस् र विश्वास गर्नुहोस्, जो तपाईँले माग्नु भएको छ तपाईँले पाउनु भएको छ। बुझ्नुभयो? अब अहिले यदि तपाईँ यहाँ माथि आएर केही चाहनुहुन्छ भने अनि उहाँले मलाई भन्नुभयो भने कि तपाईँ के हो भने, तब त तपाईँ जान्नुहुन्छ कि मलाई त तपाईँको इच्छा के थियो थाहा थिएन र पनि तपाईँको इच्छा अनुसार यहाँ काम भयो भने। अब वचनको आधार अनुसार उहाँले यो गर्नको लागि प्रतिज्ञा गर्नुभएको थियो, उनीहरूको हृदयमा विचारहरू उहाँलाई थाहा छ। के यो सत्य हो? ल सबै ठिकै छ। तपाईँमा ठूलो इच्छा छ कि निको हुनको लागि। एउटा कुरा, तपाईँ एक नशा सम्बन्धी रोगले चिन्तित हुनुहुन्छ, वास्तवमा नशा सम्बन्धमा, यो सही हो। अर्को कुरा, तपाईँमा ढाडको समस्या छ र तपाईँको ढाड ज्यादै चर्को रूपमा समस्यामा छ। कहिले काहीँ तपाईँले यसको लागि अपरेशन पनि गराउनु भएको थियो। यो त प्रभु यसो भन्नुहुन्छ, यो सत्य कुरा हो। बुझ्नुभयो? त्यो बिल्कुल सही हो। र यहाँ अर्को कुरा पनि छ, तपाईँको गहिरो इच्छा यो हो कि तपाईँ आत्माको बपतिस्मा चाहनुहुन्छ। त्यो त एकदमै सही हो। यहाँ आउनुहोस् प्यारो प्रभु येशु ख्रिस्टको नाममा, यो मनुष्य पवित्र आत्माको द्वारा बपतिस्मा पाएको होस्, यो स्थान छोड्नु भन्दा पहिला उसले पाएको होस्, यसको येशुको नाममा माग्छौ, आमेन। अब प्राप्त गर्नुहोस् मेरो भाइ, मात्र विश्वास राख्नुहोस्, शंका नगर्नुहोस्। तपाईँ कसरी गर्नुहुन्छ? मलाई थाहा भए अनुसार जे जसरी थाहा भए बमोजिम हामी आपसमा परिचित छौं। यदि यो सत्य हो भने किन फेरि मानिसहरूले जान्न सकुन् कि यसैले आफ्नो हातलाई उचाल्नुहोस् ताकि उनीहरू यसलाई देखुन् कि हामी आपसमा अपरिचित छौं भने। मैले कहिले पनि मेरो जीवनमा उनलाई देखेको छैन, चिनेको पनि थिइन, अनि म विश्वास गर्छु कि तिनले पनि मलाई चिनेकी पनि थिइनन्। यो त श्रोताहरूबाट पनि टाढा कुरा हो, किनभने स्वर्गीय पितालाई थाहा छ अनि यहाँ उहाँको वचन छ, राखिएको छ यहाँ। त्यस स्त्रीलाई मैले कहिले देखेको थिइन, चिनेको पनि थिइन, म आफ्नो जीवनमा उसलाई चिनेकै छैन। यस कारणले मलाई यो पनि थाहा छैन कि तपाईँहरू यहाँ किन आउनु भएको छ। केही विचारै छैन कि तपाईँ को हो, के हो, अथवा तपाईँको बारेमा म केही पनि जान्दिन। म एउटै कुरा पनि तपाईँको बारेमा भन्न सक्दिन, केवल एक कुरा, यो त एक वरदान हो। यदि मैले भन्न सके भने, जसरी तपाईँले सुन्नुभयो कि मैले केही क्षण अगाडि भनिसके, केवल त्यहाँबाट माथि आएर केवल उहाँले के भन्नुहुन्छ, मैले जे देखे म यसलाई भन्न सक्छु जो उहाँले भन्नु भएन। मैले भन्न सक्दिन, यो त मेरो तर्फबाट हुनेछ र यो गलत हुन सक्छ। देख्नुभयो? मेरो भनाई गलत हुन सक्छ, तर उहाँले यो भन्नुभयो भने त यो त पक्का रूपमा साँचो हुन्छ। उहाँले भनेको गलत हुँदैन, उहाँले भन्नुभएको कुरा गलत हुनै सक्दैन कहिल्यै पनि। बुझ्नुभयो? खुदाको वचन झुटो हुँदैन। देख्नुभयो त? किनकि खुदा गलत हुनै सक्दैन। तर यदि खुदाले मलाई भन्नुभयो कि तपाईँको इच्छा के हो, तपाईँको चाहना के छ, अथवा वा तपाईँ यहाँ किन आउनु भएको हो, तपाईँमा केही हुनेछ, अथवा केही न केही केही यस्तो, अर्थात तपाईँको को हो, कहाँबाट आउनु भएको हो, अथवा जे पनि उहाँले मलाई भन्नुभयो भने, के तपाईँ यसमा विश्वास गर्नुहुन्छ? धन्यवाद तपाईँलाई। एक कुरा छ, तपाईँको खुट्टाले तपाईँलाई समस्या दिएको छ, तपाईँको खुट्टाले तपाईँलाई समस्या दिएको छ, यो सही हो। आफ्नो हातलाई उठाउनुहोस्, तपाईँलाई स्त्री रोग छ, महिनामारीको गडबड छ, अनि तपाईँको हृदयमा ठूलो इच्छा छ किनकि तपाईँले कसैलाई गुमाउनु भएको छ अथवा कोही कुरा हराएको छ, यो केटा हो, अनि तपाईँको केटा अनि छोराले घर छोडेर भागेको छ, भागेको गएको छ टाढा, र तपाईँ मबाट चाहनुहुन्छ कि मैले प्रार्थना गरेर त्यो छोरा घरमा फर्केर आएको होस् भने। स्वर्गको खुदाले उसको छोरालाई उसँग पठाउनुहुन्छ र चङ्गाई दिनुहुन्छ। यस्तो होस् कि पवित्र आत्माले त्यो जवान केटालाई बाटैमा रोकेर घरतिर फर्काउनु हुनेछ, आज राति उसको आमासँग फर्काउनु हुनेछ। येशूको नाममा हामी यो प्रार्थना माग्दछौ, आमेन। उहाँ जो हुनुहुन्छ जान्नुहुन्छ, उहाँले नै फिर्ता पठाउनुहुन्छ तपाईँ समक्ष। तपाईँले चिन्ता लिनु पर्ने छैन, विश्वास राख्नुहोस्, अहिले शंका नगर्नुहोस्, केवल विश्वास राख्नुहोस् सम्पूर्ण हृदयले। तपाईँ विश्वास राख्नुहोस् अनि खुदा बाँकी सबै कुरा बक्सनु हुनेछ। अब केवल यी तीन या चार मनको कुरा जानेर जो पनि किन नहोस्। देख्नुभयो? मैले म तबसम्म जान्छु जबसम्म म अन्धो हुन्न उहाँले गर्नुहुन्छ मलाई, म यो बयान गर्न सक्दिन। यहाँ केही मार्ग नै छैन कि म यसलाई बयान गरौं। तपाईँ भन्नुहोला तपाईँको मतलब यो 45 मिनटको प्रचार बेकार भयो, त फेरि तपाईँ सोच्नुहोस्, हो श्रीमान, यदि यो 3 घण्टा पनि हुन सक्थ्यो, यो पनि धेरै हुन सक्दैन। एउटी आइमाईले येशु ख्रिस्टको कपडालाई छोएकी थिए अनि ती मानिसहरूले मलाई छोएका थिएनन्। किन? यही आइमाईले यहाँ केवल यता हेर्नुहोस्, उसले त केवल हातले मलाई छुनुहोस्। बुझ्नुभयो? सबैतिरबाट त्यस स्त्रीले मलाई छोएकी थिए, के यो विचित्र कुरा होइन त? म त केवल एक मनुष्य मात्र हुँ, तर उसले त उहाँलाई छोएकी थिए, अनि मलाई एक वरदानद्वारा केवल यो त जारी छ, सबै मेरा व्यक्तिगत तरिकाबाट जाँदैछ, अनि म त केवल यही भन्छु जो मैले देखे। बुझ्नुभयो? यही सबै कुरा हो। देख्नुभयो? मलाई छोएर केही फरक पर्दैन, तर उसले त ममा भएर येशूलाई छोएकी थिए। यस्तै तरिकाबाट कसरी त स्त्रीले येशूमा भएर खुदाको छोएकी थिए, जबकि उहाँलाई थाहा थिएन कि स्त्रीको के समस्या थियो भनेर। उसले त केवल कपडालाई छोएकी थिए, छोएर गई र तल बसी, र उहाँले भन्नुभयो मलाई कसले छोयो, र चेलाहरूले भने किन, अर्थात चेलाहरूले भने हरेकले तपाईँलाई छोएको छ प्रभु, किन तपाईँ यसो भन्नुहुन्छ। उहाँले भन्नुभयो तर मलाई लाग्यो कि मबाट शक्ति निस्केर गएको छ। अब तपाईँलाई थाहा छ शक्ति के हो, सामर्थ हो। एक स्त्रीले छुँदाखेरि उहाँ कमजोर हुनुभएको थियो, अनि उहाँ खुदाको पुत्र हुनुहुन्थ्यो। मेरो बारेमा के त, म एक पापी, उहाँको अनुग्रहले बचाइएको। तपाईँलाई थाहा छ यो भन्दा बढी के छ भनेर, किनभने उहाँले भन्नुभयो यी जो कुरा मैले गरेको छु तिमी पनि गर्नेछौ, यो भन्दा पनि बढी गर्नेछौ, म मेरो पिताको यहाँ जान्छु। ठुलो, महान, यहाँ यसरी भनिएको छ, तर सही ग्रिक अनुवादमा यो हो, यो भन्दा पनि धेरै तिमीहरूले गर्नेछौ। अब यो स्त्रीलाई म चिन्दिन, म उनको बारेमा केही पनि जान्दिन, मेरो लागि त यिनी सम्पूर्ण रूपले अपरिचित छिन्, जसरी अरू मानिसहरू झैं। हामीहरू एक आपसमा अपरिचित छौं, यसैले कि यो कुरा मानिसहरूले पनि जानुन् कि हामी आपसमा अपरिचित छौं। तपाईँ आफ्नो हातलाई उठाउन सक्नुहुन्छ। अब खुदाको पुत्र, यदि उहाँले एक समयमा उस स्त्रीलाई, जो कि उहाँ विशाल दर्शी भई उसलाई भेट्नु भएको थियो एक इनारमा भएर, र उहाँले उसको समस्या के थियो भनिदिनु भएको थियो, र उहाँले उसको समस्या के थियो भनिदिनु भएको थियो, र यसै कारणले त्यस स्त्रीले उहाँलाई चिनेकी थिए कि उहाँ नै ख्रिस्ट हो भनेर। अब त्यो मसँग तपाईँले मलाई छुनुहोस्, मैले तपाईँलाई छोएँ र पनि केही भएन, तर यदि मेरो विश्वास एक वरदानमा अनि तपाईँको विश्वास यस विश्वास गरेकोले भयो भने उहाँलाई छुन सकिन्छ, र उहाँ हामीमा भई बोल्नुहुन्छ, मबाट भई तपाईँसँग बोल्नुहुन्छ, तब तपाईँलाई थाहा लाग्नेछ उहाँ त्यही हुनुहुन्छ जसरी उहाँ सुखारको इनारमा हुनुहुन्थ्यो। बुझ्नुभयो? उहाँ त हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। तपाईँ यसलाई विश्वास गर्नुहुन्छ? तपाईँसँग धेरै समस्याहरू छन्, धेरै नै पीडित हुनुहुन्छ, धेरै समस्याहरू तपाईँमा छन्। यी सबै मध्ये एउटा मुख्य कुरा यो हो कि तपाईँलाई हड्डीको समस्या ठुलो छ। यो सही हो, यो सही हो, तपाईँको हड्डीको समस्या छ। जब तपाईँले देख्नुभयो कि तपाईँ आफ्नो पाखुरा उठाउनु भयो र तपाईँ हिँडेर बाहिर जानुभयो, बिस्तारै रूपले मैले सम्झना गरे अनुसार यो के ठिक हो, हुन सक्छ कि केही समय पर्खनुहोस्, हुन सक्छ कि तपाईँलाई प्रभु केही भन्नुहुन्छ यसले लिनेछ, अथवा तपाईँलाई थाहा लाग्नेछ, तपाईँ अनुभवद्वारा थाहा पाउनुहुनेछ, मानिसहरूले तपाईँको बारेमा जान्नेछन्, जस्तो कि तपाईँको श्वास प्रश्वास प्रक्रिया नै तपाईँको विरोधी हुन सक्छ। तिनीहरू भन्नेछन् कि उसले त्यो अन्दाजा किन लगायो, अथवा यस्तो कुरा तपाईँलाई थाहा छ, तर तपाईँ एक सभ्य व्यक्ति देखिनुहुन्छ, जस्तो कि म केही क्षणको लागि आउनुहोस्, केही क्षण यहाँ बस्नुहोस्, किनकि म त्यो सोचेको काम गर्दछु कि जो तपाईँले खुदाबाट गरिदिनुहुन्छ भनी अपेक्षा राख्नु भएको छ। अब म तपाईँको प्रार्थनाको उत्तर दिन सक्दिन, तर यदि तपाईँ मात्र विश्वास राख्नुहुन्छ भने उहाँले गर्नुहुन्छ, किनभने यसको लागि पहिले नै उत्तर आइसकेको छ। तर यदि तपाईँ केवल विश्वास गर्नुहुन्छ भने तपाईँलाई विश्वासी बनाउन। अब म तपाईँलाई भन्छु, यो त एक प्रेमसँग सम्बन्धित कुरा हो जो कि यहाँ छैन, र यो त एक भाइ हो, अनि यो भाइ भन्ने हो भने त यस देशमा नै छैन, ऊ त यस्तो पानी भएको देशमा छ जहाँ ताल तलैयाहरू छन्। म यसलाई यसरी भन्न सक्छु कि यो मिसिगनमा छ, अथवा कहीँ यहाँ मिसिगन, यो कहाँ पर्छ, र ऊ अहिले मृत्यु सयमा मरिरहेको छ, र त्यो समस्या हो मृगौलाको, र यो उपचार हुन नसक्ने समस्याले जकडिएको छ। के यो सही हो? यो होइन त, यो त परमप्रभु यसो भन्नुहुन्छ भन्ने कुरा हो। अब यी हाते रुमाल जो तपाईँको हातमा छ, यसलाई खुदामा उठाएर देखाउनुहोस्। यो रुमाललाई तपाईँको भाइ भएको ठाउँमा पठाउनुहोस् र भन्नुहोस् कि शंका नगरिकन तर यसलाई विश्वास गर्नुहोस्, अनि यो ठिक हुनेछ, ऊ चाहिँ निको पारिनेछ। अब यदि यसमा तपाईँ विश्वास गर्नुहुन्छ भने तपाईँ के यसलाई सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ? बुझ्नुभयो? जब तपाईँ विश्वास गर्नुहुन्छ तब त यहाँ केवल एउटै मात्र गर्नुपर्ने कुरा छ, त्यो हो वास्तवमा स्वीकार गर्ने कुरा। के यो सही कुरा हो? अब तपाईँ भन्नुहुनेछ उसले यसलाई प्रत्यक्ष गरिरहेको छ, ती मानिसहरू जो उसले गरिरहेको छ उसलाई हेरिरहेको छ, तपाईँले यसलाई खुब हेर्नु भएको छ, तर तपाईँलाई यो थाहा नहुन सक्छ यो स्त्री यहाँ यस तर्फबाट यहाँ आइन, स्त्री यहाँ आइन, छिन, एक बिमारी, म चिन्दिन यो को हो, म यस स्त्रीलाई हेरेको छैन। के तपाईँ विश्वास गर्नुहुन्छ कि प्रभुले उसको समस्या मलाई भनिदिनु हुन्छ? आफ्नो हातलाई उठाउनुहोस् यदि तपाईँ यसो गर्नुहुन्छ। यो स्त्री यहाँ छिन्, यी स्त्री यहाँ छिन्, एक बिमारी स्त्री, यहाँ छिन्, सबै ठिक छ। तब जब तपाईँ यसलाई विश्वास गर्नुहुन्छ आफ्नो सम्पूर्ण हृदयले, तब त तपाईँको हड्डीको समस्याले तपाईँ आजाद हुनुभयो, सबै ठिक हो, घर जानुहोस् र यसमा विश्वास गर्नुहोस्। उसलाई के हेरेको होइन र हेरेको थियो, देख्नुभयो, उहाँ तपाईँले यतापट्टि हेर्नुभयो, यसरी हेर्नुभयो, दर्शन त्यहाँ थियो, जुनै पनि स्थान लिन सक्छ, यसमा केही सरोकार छैन। आमेन। के तपाईँले यसलाई देख्नु भएन र? यस्तो सिद्ध रूपमा जसरी खुदा सिद्ध हुनुहुन्छ, खुदा नै सिद्ध गर्न सक्नुहुन्छ। के यसमा तपाईँ विश्वास गर्नुहुन्छ? सासको बिमारीले तपाईँलाई पनि छोडेर गइसक्यो, यो रहन सक्दैन। के तपाईँ पनि यसो विश्वास गर्नुहुन्छ? सबै ठिक छ, गएर येशु प्रभुलाई भन कि तपाईँ उहाँमा विश्वास गर्नुहुन्छ भने। कुनै दिन तपाईँ पनि हड्डीको दुखाइले ग्रसित हुनुहुन्थ्यो, तर यो अब अगाडि बढेर जाँदैन, अब यो तपाईँमा रहँदैन। के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ या गर्नुहुन्छ? तपाईँ सम्पूर्ण रूपले निको पारिनु भएको छ, तपाईँ विश्वास गर्नुहोस्, जानुहोस्, आफ्नो बाटो लाग्नुहोस् र येशू ख्रीष्टले तपाईँलाई सम्पूर्ण निको पार्नु भएको छ। मुटुको रोगले मानिसहरूलाई मारेको छ, तर यसले तपाईँलाई मार्न सक्दैन। के तपाईँ विश्वास गर्नुहुन्छ कि खुदाले तपाईँको लागि चंगाई दिनुभएको छ? विश्वास गरेर जानुहोस्, सम्पूर्ण हृदयले भन्नुहोस्, म साँच्ची नै यसको लागि विश्वास गर्छु। के तपाईँ अंग्रेजी बोल्नुहुन्छ? अंग्रेजी बुझ्नुहुन्छ तपाईँले? सबै ठिकै छ। के तपाईँ उनको भाषामा बोल्न सक्नुहुन्छ? जसरी म बोलेको छु, मैले उनलाई जे भनेको छु भन्न सक्नुहुन्छ? उनलाई भनिदिनुहोस् कि ऊ विश्वास गर्छिन् भने पेटको दुखाइको बिमारी उनीबाट भागेर गएको छ। यदि उनले विश्वास गरिन् भने, तपाईँको कम्मरको दुखाइबाट तपाईँ निको पारिनु भएको छ, तपाईँलाई पनि यसले छोडेर गयो, अब तपाईँ पनि आफ्नो बाटोतिर लाग्नुहोस् र पूर्ण निको हुनुहोस्। यो कसरी गर्नुहुन्छ तपाईँ? तपाईँ विश्वास गर्नुहुन्छ? त्यो व्यक्ति यहाँ कम्मरको परेशानीमा बसिरहेको छ, मेरो तर्फ हेर्नुहोस्, जब म यो भन्नेछु उहाँले निको पार्न सक्नुहुन्छ। यदि तपाईँले पनि विश्वास गर्नुभयो भने, महोदय सबै ठिक छ, महोदय स्त्री तपाईँको छेउमा नजिकै त्यही बसिरहेकी छिन्। तपाईँलाई गर्दनको समस्या छ, के तपाईँलाई गर्दनको समस्या छैन त स्त्री? तपाईँ विश्वास गर्नुहुन्छ प्रभुले तपाईँ निको पार्नुहुन्छ भने? तपाईँ त्यो सानो केटामा हात राखेर प्रार्थना गर्न चाहनुहुन्छ उसको घुँडाको लागि, अनि ऊ पनि निको हुनेछ। के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ? तपाईँलाई स्त्रीको समस्या छ, स्त्री रोग छ, के अहिले तपाईँलाई यो बिमारी छैन र? गइसक्यो। तपाईँको विश्वासले तपाईँ निको पारेको छ, अनि सम्पूर्ण रूपले निको पारेको छ। के तपाईँ येशू ख्रीष्टलाई विश्वास गर्नुहुन्छ? हिजो आज सधैँभरि एक समान हुन्छ भने, तब त आउनुहोस्, हामी हाम्रा हात एक अर्को माथि राखेर अनि प्रार्थना, यस विश्वासको प्रार्थनाले सबै मिलेर गाउँ, प्रत्येकले प्रार्थना गरौं, प्रार्थना विश्वासको प्रार्थना गरौं। प्रेमी खुदा, जबकि हामी तपाईँको दैविक उपस्थितिमा सुरक्षित छौँ, यो देख्नको लागि कि तपाईँ श्रोताबाट हुँदै कार्य गर्नु हुँदैछ, बिमारीहरूको निको पार्नु भएको छ, चारैतिर चंगाई छ, किनकि तपाईँ नै खुदा हुनुहुन्छ। म विनती गर्छु कि तपाईँ यी सबै श्रोताहरूको बीचमा निको पारिनु भएको छ। खुदाको श्वास तिनीहरूको हृदयमा ताजा रूपमा आएको होस् र तिनीहरूले यो जानुन् कि त्यो समय दौडिरहेको र समाप्त हुँदैछ। हामी त यहाँ केही क्षणको लागि, छोटो समयको लागि यहाँ छौँ, तब हामीहरू उहाँसँगै को साथमा जानेछौ, जसलाई हामीले प्रेम गर्छौ, र उहाँको उपस्थितिले हरेकको लागि चंगाई ल्याएको होस्। हामी शैतानलाई हकार छौ, हामी शैतानका हरेक कार्यलाई हकार छौ। येशू ख्रीष्टको नाममा त शैतान, मानिसहरूबाट निस्केर आइजा। यो सबै उहाँमा भएर अहिले विश्वास गर्नेछौ र हाम्रो चंगाईलाई स्वीकार्नेछौ। आफ्नो खुट्टामा उभिनुहोस्, भन्नुहोस्, म अहिले उठ्नेछु र मेरो चंगाईलाई स्वीकार्नेछु। म विश्वास गर्छु यसमा तपाईँको जेसुकै अवस्था किन नहोस्। यदि तपाईँ साँच्ची नै विश्वास गर्नुहुन्छ भने आफ्नो खुट्टामा उभिनुहोस्, अब आफ्ना हातहरूलाई उठाउनुहोस् र भन्नुहोस्, धन्यवाद छ प्रभु येशू, तपाईँले मलाई निको पार्नु भएको लागि, खुदा तपाईँसँग हुनुभएको होस्।